मुफ्ती साहब के ऑफिशियल चैनल मुफ्ती तारिक मसूद स्पीचेस को सब्सक्राइब करें।
अल्हम्दुलिल्लाह नहमदुहु व नुसल्ली अला रसूलिहिल करीम अम्मा बाद फऔज़ु बिल्लाहि मिनश शैतानिर रजीम बिस्मिल्लाहिर रहमानिर रहीम। आपको मैंने इसलिए रोका हुआ है, आज निहारी का प्रोग्राम है। कभी कभार मैं निहारी फोड़ता हूं जाके, हमेशा का मामूल नहीं है। अम्मा बाद फऔज़ु बिल्लाहि मिनश शैतानिर रजीम बिस्मिल्लाहिर रहमानिर रहीम। इन्नल इंसान खुलिक हलुआ इज़ा मस्सहुश शर जज़ुआ व इज़ा मस्सहुल खैर मनुआ। ये सूरह अल-हाक़ा की आयात हैं, जिन पर बहुत अरसे से दर्स चल रहा है। अल्लाह ताला ने इंसान के अंदर एक मैन्युफैक्चरिंग फॉल्ट है, उसका तज़किरा किया इसमें। इन्नल इंसाना खुलिका हलुआ, इंसान में जल्दबाजी है। उसकी फितरत में हमने क्या चीज डाल दी है? जल्दबाजी, एक फॉल्ट है। अगर उसकी इसलाह ना की जाए तो वो इसी फॉल्ट को लेकर जिंदगी गुजारता है। इस पर बहुत डिटेल से बयान कर चुका हूं मैं कि जल्दबाजी का मतलब क्या है, कौन सी जल्दबाजी ऐसी है जो शरीयत में पसंदीदा है और कौन सी जल्दबाजी ऐसी है जो शरीयत में बुरी है। एक जल्दबाजी वो होती है जो सुस्ती के मुकाबले में होती है, जो चुस्त लोगों में होती है, वो यहां मुराद नहीं है। एक जल्दबाजी वो होती है जो बेसब्री के नतीजे में होती है, जो पूरी कौम का अलमिया है। फैसला करने में जल्दबाजी, कोई राय कायम करने में जल्दबाजी, किसी के आंसू देखकर फौरन मुतासिर हो जाना, किसी का गुस्सा देखकर फौरन मुतासिर हो जाना, ये बहुत बड़ा मसला है। फेसबुक, सोशल मीडिया, टिकटॉक, कुछ भी उससे फेंक दो जाके लोगों में स्पीड के साथ वो चीज वायरल हो जाती है। इस पर मैंने एक हदीस सुनाई थी, दोबारा सुना देता हूं ताकि और दिमाग के अंदर ये बात अच्छी तरह बैठ जाए। नबी सल्लल्लाहु अलैहि वसल्लम ने एक सहाबी की तारीफ की, फरमाया इन नफी का खफलतैन युहिब्बुहुम अल्लाहु व रसूलुहु। तुम्हारे अंदर दो खूबियां ऐसी हैं जो अल्लाह को और उसके रसूल को बहुत ज्यादा पसंद है। हालांकि आप सल्लल्लाहु अलैहि वसल्लम मुंह पे तारीफ से मना किया है आपने, लेकिन कुछ चीजें ऐसी होती हैं कि नबी ने मुंह पे तारीफ की है, वो इतनी ज्यादा यानी एप्रिशिएट करने के काबिल थी, इतनी ज्यादा हौसला अफजाई यानी इतनी अच्छी सिफात थी कि नबी सल्लल्लाहु अलैहि वसल्लम ने सहाबी के चेहरे पे उनकी तारीफ की है। इससे मतलब वो दो खूबियां ऐसी हैं कि वो थोड़े दर्जे की खूबी नहीं है। वो क्या है? फरमाया तुम्हारे अंदर दो खूबियां जो अल्लाह और उसके रसूल को बहुत ज्यादा पसंद, अलहिल्म वल अना, एक बर्दाश्त और एक जल्दबाजी ना करना। अनाह कहते हैं यानी बुर्दबारी, यानी अनाह का उर्दू में मुझे नहीं तर्जमा कोई सही मिला, यू समझो जल्दबाजी का उलट, सही है ना, यानी तहम्मुल के साथ फैसला करना, किसी भी चीज को एनालाइज करना, तर्जिया करना पूरे तहम्मुल के साथ। तो बर्दाश्त होगा तो आगे फिर तजिया करने में इंसान गौर व फिक्र से काम लेता है। हम क्या करते हैं, जैसे ही कुछ सुना एकदम हमने उसके बारे में राय कायम कर दी। इस पर कई मिसालें मैं दे चुका हूं, एक और मिसाल देता हूं क्योंकि मजमून बहुत अहम है, इसलिए जितनी मिसालें आ जाए उतना अच्छा है। आपको पता है इस्लामी तारीख में जितना नेक लोगों ने इस्लामी तारीख में नुकसान पहुंचाया है ना, इतना बुरे लोगों ने नहीं पहुंचाया। पता है आपको ये बात या मैंने बताई है? जितना इस्लामी हिस्ट्री आप उठा के देखें, मुस्लिम सोसाइटी को, इस्लामी हुकूमतों को, खिलाफतों को नेक लोगों ने बेड़ा गर्क किया है ना, इतना दूसरों ने बेड़ा नहीं गर्क किया। वजह क्या है? बेमौका नहीं अनिल मुनकर, समझते हो? मिसाल के तौर पर आपने देखा कोई बुराई है, वाकई वो बुराई थी, आपने बेमौका उस पर उंगली उठाना شروع کر دی. اب برے لوگ تو یہ کام کرتے نہیں ہیں, برے کیا کریں گے, برائی دیکھ کے ہونے دیں گے, ان کی صحت پہ کوئی فرق نہیں پڑتا. کئی بار میں عبد الرحمن اشعث کی مثال دے چکا ہوں, حجاج بن یوسف کے خلاف بغاوت کی عبد الرحمن اشعث نے, سارے نیک نیک لوگ تھے, بھائی چھوڑ دیتے حجاج بن یوسف کو اپنے حال پہ, اس ظلم کو ٹھیک کرنے سے تمہیں ملا کیا, حکومت کا بیڑا غرق ہو گیا, اسلامی خلافتیں کمزور ہو گئیں, بیڑا غرق ہو گیا, ہماری ساری فتوحات کا دروازہ رک گیا. یہ سارے نیک لوگ تھے جو برائی کو دیکھ کے خاموش نہیں رہے, لیکن ٹھیک کرنے کا وہ طریقہ اختیار کیا انہوں نے جس سے حالات سیٹ ہونے کے بجائے اور زیادہ خراب ہو گئے. حجاج بن یوسف کی مثال ہے, ظالم تھا تو اسلامی فوجیں گئی بھی تھی مجاہدین لڑنے کے لیے, انہوں نے بولا ہم اتنا بڑا لشکر ہمارا تیار ہو گیا ہے کہ اب عیسائیوں سے تو بعد میں لڑیں گے, پہلے اپنوں کو تو ٹھیک کر لو. یہ آج کل بڑا نعرہ چل رہا ہوتا ہے نا, ابے دوسروں کو چھوڑو پہلے ان کو تو ٹھیک, ان کو ٹھیک کرنے میں. وہ کیا ہوا, عبد الرحمن اشعث نے اتنے بڑے بڑے باغ صحابہ بھی تھے اس میں, تابعین بھی تھے, محدثین بھی تھے, وہ سارا لشکر لے کر خود اپنی ہی حکومت پہ حملہ کر دیا. وہ جب حملہ کیا ہے تو حملہ ناکام ہونا تھا, کیونکہ حکومت کے پاس جو طاقت اور قوت ہوتی ہے وہ وسائل بہت زیادہ ہوتے ہیں. تو نتیجہ کیا نکلا, جو اسلامی فتوحات کا ایک بہت بڑا سلسلہ تھا اس کو بہت بڑا دھچکا لگ گیا. سمجھتے ہو گے نہیں سمجھتے, لیکن نہی علی المنکر کا جذبہ مسلمانوں میں ختم نہیں ہوا کہ ہم نے برائی کو جڑ سے ختم کرنا ہے, ایسی کی تیسی کرنی ہے برائی کی. کچھ وقت تو صحیح ہو گیا کہ یار یہ اب نہیں کرنا, یہ کام ظالم ہے اپنی ذات سے ہوگا. بھائی مسلمانوں کو تو فائدہ ہو رہا ہے نا, بہت سے علماء نے فتویٰ دیا بغاوت حرام, لیکن کیا ہوا, بنو امیہ کے کچھ مظالم تھے, اچھے کام بھی کیے بنو امیہ نے, کچھ برے کام بھی کیے. ہر حکومت میں ہوتے ہیں اچھے بھی ہوتے ہیں اور برے بھی ہوتے ہیں. کیا ہوا, بنو امیہ کی مضبوط خلافت تھی تو بنو عباس اس کے خلاف اٹھتے رہتے تھے کہ نہیں جی اس دور میں یہ غلط یہ غلط یہ غلط. حالانکہ اس بارے میں نبی صلی اللہ علیہ وسلم کی احادیث ہمارے سامنے تھی کہ بھائی وَإِن ضَرَبُوا ظَهْرَكَ, ظالم حاکم کا پرسنل جو اپنا عمل ہے اس کو نہیں دیکھا جائے گا کبھی بھی, وہ کس پہ چھوڑ دو, اللہ پہ. تم نے کس کو دیکھنا ہے, اسٹیٹ کو دیکھنا ہے, خلافت کو دیکھنا ہے, حکومت کو دیکھنا ہے, اجتماعیت کی خاطر تم نے انفرادیت کو قربان کرنا ہے. بہت ساری احادیث ہیں اس بارے میں, دو اور دو چار کی طرح. لیکن ہوا کیا کہ بنو عباس پھر کوشش میں لگے رہے, ایک دفعہ بغاوت کی وہ پکڑے گئے, سب کو اڑا دیا بنو امیہ نے نا, سب کو قتل کر دیا. تو اب جب قتل کیا ہے تو دشمنی کم ہوگی بڑھے گی, بولو. اس سے بنو عباس کے دل میں بنو امیہ کی دشمنی کم ہونے کے بجائے اور زیادہ بڑھ گئی. بنو عباس نے بولا ٹھیک ہے ہمارے بندے مارے ہیں, حالانکہ وہ مارے اس بیس پہ تھے کہ بغاوت کر رہے تھے. لیکن پھر اتنی کمپلیکیٹڈ چیزیں ہو جاتی ہیں کہ پبلک کو پتہ ہی نہیں ہو رہا, پتہ ہی نہیں چلتا کہ کون صحیح ہے کون غلط ہے, کون ظالم ہے کون مظلوم ہے, پیچیدگیاں بڑھتی چلی جاتی ہیں. اس سے نتیجہ کیا نکلا کہ بنو عباس لگے رہے لگے رہے, اور وہ قتل پکڑ پکڑ کے بندے مارتے رہے, اس سے حکومت کے خلاف نفرت اور بڑھتی چلی گئی. بالآخر بنو عباس نے بنو امیہ کی خلافت کا خاتمہ کر دیا. جب خاتمہ کیا ہے نا تو اب دیکھو محمد بن قاسم جیسا مجاہد, اگرچہ بنو امیہ کا تھا, ان سارے برے تھوڑی تھے بنو امیہ میں, وہ لڑنے کے لیے آیا ہوا تھا ادھر سندھ میں. تو اب جب بنو عباس کی حکومت آئی, انہوں نے بولا ایسی کی تیسی, ان کے جتنے کمانڈر ہیں جتنے لوگ ہیں سب کو پکڑ کے ماریں گے ہم, قتل کریں گے, حتیٰ کہ قبروں سے لاشوں کو نکال نکال کے ان کی توہین کی ہے بنو امیہ کے لوگوں کی. لیکن اس سے اسلام کو کیا فائدہ ہوا, ککھ بھی فائدہ نہیں ہوا. محمد بن قاسم کو قتل کر دیا جو اسلامی ہیرو تھا, بدنامی الگ ہوئی. اور بنو امیہ بھی بہرحال حکومت میں تو رہے تھے نا, انہوں نے جا کے فرار اختیار کی اور ایک الگ اسٹیٹ قائم کر دی, اور یہ پہلی دراڑ تھی کہ مسلمان خلافتیں دو حصوں میں ڈیوائڈ ہو. سمجھتے ہو بات کو کہ نہیں سمجھتے ہو, یہ ساری ٹیکنیکل فالٹ جو ہو رہے تھے نا, یہ الحلم والاناہ کی کمی کی وجہ سے ہو رہے تھے, بردباری اور میچورٹی کی کمی کی وجہ سے. کہ آپ غلط کو ٹھیک کرنے چلے ہو, کیا آپ کے اندر طاقت ہے, کیا اس ٹھیک کرنے کے سائڈ ایفیکٹ برداشت کر لو گے آپ؟ سمجھ میں نہیں آ رہی بات. ہم بھی ایسے ہی ہیں, ہم میں سے کوئی بھی اسٹیٹ کے ساتھ مخلص نہیں ہے. آج بھی یہی حالات ہیں, اسٹیٹ کی ایسی کی تیسی ہو جائے بھائی, اپنی سڑک پوری کرنی ہے. تو آگے جلدی سے میں اس کو سمیٹتا ہوں موضوع کو. تو آگے کیا ہوا, وہ جو خلافت دو حصوں میں ڈیوائیڈ ہوئی, ٹھیک ہے نا, خلافت کی ایسی کی کیا ہو گئی, بولو, تیسی ہو گئی. نبی صلی اللہ علیہ وسلم نے فرمایا ایک دفعہ جب امت میں تلوار چلے گی نا تو قیامت تک چلتی رہے گی. تو اس وقت سے لڑتے, ایک پتہ نہیں اس ذہن میں مثال آئی تھی, وہ دماغ سے ہی نکل گئی. پھر آگے چلتے 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 یہی ہوتا رہا. اسلامی تاریخ اٹھائے نا, جب کوئی بڑا لشکر تیار ہو گیا تو اس لشکر نے کیا کیا, آگے بڑھنے کے بجائے الٹا اپنے آپ اپنے لوگوں کو ہی ٹھیک کرنے میں بیڑا ہی غرق کر دیا اس, اور ان کے ساتھ سارے نیک لوگ ہی ہوتے تھے. یہی بات آج پاکستان میں بھی چل رہی ہے, نظام کی تبدیلی کے عنوان سے لوگوں کو باغی بنایا جا رہا ہے. میرا بھی یونیورسٹیوں میں دورہ ہوا, پشاور کی 3 یونیورسٹیوں میں اور ایبٹ آباد میں. اسلامک اسکالر کیا کر رہے ہیں, آ کے ان کے پاس تبدیلی کا کوئی سوٹیبل پیکج نہیں ہے, سوائے اس کے کہ آپ کو اسٹیٹ سے نفرت, یعنی ملک کے جھنڈے سے نفرت, ملک کے نام سے نفرت. ہر وقت نیگیٹو پہلو نا ملک کا, یوں ایسا ہے. یہ سارے کام لیبیا اور دوسرے کنٹریز میں ہو چکے ہیں, بالکل یہی اسٹائل تھا ہوتے ہوتے, چاہے اس کا ذمہ دار کوئی بھی ہو, ریزلٹ کس کے خلاف نکلے گا, ریزلٹ تو ہم ملک کی کا بیڑا غرق ہوگا. لیبیا میں جب لیبیا کے خلاف بغاوت ہوئی ہے نا, جب وہاں کے جنرل قذافی کے خلاف, تو اس وقت سب لوگ قذافی کے خلاف بول رہے تھے. یہاں بھی لوگ کہہ رہے تھے یہی ہونا چاہیے, اس کمبخت کے ساتھ یہی ہونا چاہیے, شراب پیتا ہے, یہ کرتا ہے, وہ کرتا ہے, بالکل ٹھیک ہو رہا ہے. لوگوں کو پتا نہیں تھا, جب ہو جائے گا نا تو پھر بیٹھ کے رو گے. ہو گیا, ایک بہت خوبصورت عدل والی ایک ریاست قائم ہو گئی. لیبیا کے سارے وسائل پہ قبضہ کس کا ہو گیا, غربت اور مہنگائی کم ہونے کے بجائے بڑھنا شروع ہو. اب برداشت کر لیتے اس کمبخت کو, قذافی کو, شراب پیتا تھا, ذاتی عمل تھا نا اس کا, ٹھیک ہے نا, کیا کر آپ کا کیا کر رہا ہے وہ. تو پبلک پاگل ہوتی ہے, سمجھ رہے ہو, میجورٹی کیا ہوتی ہے, ان میں میچورٹی نہیں ہوتی ہے. ہمارے ہر فیصلے ایسے ہی ہیں. تو ایک بہتر مثال آئی تھی, کھوپڑی سے ہی نکل گئی یار, اتنی بہترین مثال آئی تھی ابھی. تو چلو یہ ہم آگے چلتے ہیں. خلافت عثمانیہ میں بھی ایسا ہی ہوا, اور خلافت عثمانیہ کے جو سقوط کے بہت سارے اسباب تھے نا, اس میں ایک جرمنی کا ساتھ دینا بھی تھا. دیکھو امریکہ پتا ہے کیوں کامیاب ہے, کھوپڑی بہت زیادہ استعمال کرتا ہے, حالانکہ اتنی پاور ہے امریکہ کے پاس کہ وہ بغیر کھوپڑی استعمال کیے بھی بہت عرصے جی سکتا ہے. کیونکہ پاور جب ہوتی ہے نا تو طاقت آپ کو سروائیو کرواتی ہے, پھر بھی وہ کھوپڑی استعمال کرتے ہیں بہت زیادہ. امریکہ نے جب افغانستان میں حملہ کرنا تھا, اکیلا بھی حملہ کر لیتا, اتنی پاور تھی کہ وہ تہس نہس کر سکتا تھا. اس نے کہا نہیں, جو کام 40-42 ملک مل کے کر سکتے ہیں, میں اکیلا اپنی فوجیں کیوں لے کر آؤں. وہ الگ بات ہے کہ وہاں سے مار کھا کے ہی گیا ہے, لیکن ان کی پالیسی, ان کے مشورے اتنے ہوتے ہیں کہ بھائی میں اکیلا کیوں گھسوں اس جنگ میں, میں پہلے دنیا کو بتاؤں کہ میری اکیلے کی جنگ نہیں ہے, یہ پوری دنیا کو ان لوگوں سے خطرہ ہے, یہاں ان کے ٹھکانے ہیں, پھر دوبارہ ورلڈ ٹریڈ سینٹر پہ حملہ ہو سکتا ہے. اتنے مہینوں ان کی کانفرنسیں چلی ہیں, ابے تو اتنا پاور فل ہے, تیرے لیے تو 2 منٹ کا مسئلہ ہے. اس نے کہا بھائی جو کام تمیز سے ہو سکتا ہے اور کم سے کم نقصان پہنچا کے ہو سکتا ہے, اس میں میں اپنی فوجوں کو کیوں جھونکوں. سمجھ میں آ رہی ہے بات کہ نہیں آ رہی؟ تو ان لوگوں کی کامیابی کا ایک بہت بڑا راز پتہ ہے کیا ہے, ان لوگوں میں جذباتی پن بالکل بھی, بولو, نہیں ہے. ہمارے اندر ایک دم, یہ اسکالر دیکھ لو کیا کر رہے ہیں, یوں پلٹ دو, یوں الٹ دو, یوں کھڑک دو, پھڑک دو, اس سے مخالفت کر کر کے. اچھا دیکھ بھی نہ رہے ہیں جن لوگوں نے تحریکیں چلائی ہیں ماضی میں, ایک تحریک بھی کامیاب نہیں ہوئی ہے. آپ کو ایسے اسکالر ملیں گے ماضی میں, یوں کرتے ہیں یہ مولوی لوگ طلاق کے مسائل بتا رہے ہیں, بیٹھ کے انقلاب کی بات تو کرتے ہی نہیں ہے. تو جو بات کر رہے ہیں وہ بھی صرف بات ہی کر رہے ہیں. تو ہماری قوم کا ایک بہت بڑا عالمی ہے. میں ایک حدیث سنا کے بس پھر آگے چلتا ہوں. دیکھو نبی صلی اللہ علیہ وسلم نے, صحیح بخاری کی حدیث ہے, آج ہی ہم نے جامعۃ الرشید میں حدیث پڑھائی, آپ صلی اللہ علیہ وسلم نے حضرت عائشہ کو فرمایا لولا حدثان قومک بالاسلام اگر تمہاری قوم ابھی نئی نئی مسلمان نہ ہوئی ہوتی تو میں بیت اللہ کی دیواروں کو کھینچ کے حتیم تک لے جاتا، کیونکہ ابراہیم علیہ السلام نے جو بیت اللہ بنایا تھا وہ کہاں تک تھا؟ حتیم تک تھا. حتیم سمجھتے ہیں؟ وہ جو ایک کرو نشان ہے نا، قوس. ادھر توجہ بھائی، ایک قوس نہیں ہے جو بیت اللہ، اصل میں چوکور نہیں ہے، لمبائی میں زیادہ ہے. تبھی ہم طواف کہاں سے کرتے ہیں؟ پورا حتیم سے گھوم کے طواف کرتے ہیں نا بھائی. کبھی آپ نے دیکھا چار دیواری کے بالکل قریب سے چپک کے کوئی طواف کر رہا ہو؟ ایسا نہیں ہے. چار دیواری کے قریب سے چپک کے جاتے ہیں ہم، لیکن لمبا انڈے چکر کاٹتے ہیں ہم. وجہ کیا ہے؟ بیت اللہ وہاں تک ہے، حتیم بھی. تبھی لوگ حتیم کے اندر نماز کی کوشش کرتے ہیں نا، کیا خیال ہے؟ کیوں کرتے ہیں؟ اس لیے کہ وہ بیت اللہ کے اندر کا حصہ ہے. بھائی جب اندر کا حصہ ہے بیت اللہ کے، تو نبی صلی اللہ علیہ وسلم نے وہاں تک دیواریں کیوں نہیں بنا دی؟ سوال پیدا ہوتا ہے کہ نہیں ہوتا؟ بھائی وہاں تک دیوار بنا دیتے ہیں نا آپ صلی اللہ علیہ وسلم. صحیح بخاری کی حدیث، نبی صلی اللہ علیہ وسلم نے حضرت عائشہ سے فرمایا کہ ابراہیم علیہ السلام نے جو بیت اللہ بنایا تھا، حتیم اس بیت اللہ کے اندر داخل تھا. چار دیواری کہاں تک تھی؟ یہاں تک تھی. ہوا پتہ ہے کیا ہے؟ عربوں نے، جو مشرکین مکہ تھے، انہوں نے جب بیت اللہ کی دوبارہ سے تعمیر کی ہے، تو ان کے پاس حلال آمدن کم پڑ گئی تھی، تو یہاں تک بنا دیا انہوں نے جہاں تک اب بنا ہوا ہے. آگے انہوں نے کہا کہ ہمارے پاس حلال پیسے نہیں ہیں، سارے جوئے کے اور سٹے کے اور طوائفوں کے کچھ پیسے ان کے پاس تھے. انہوں نے کہا یہ ناپاک پیسہ ہم بیت اللہ کی تعمیر پہ نہیں لگائیں گے، فی الحال اس کو یہیں تک چھوڑ دو، جب حلال پیسوں کا انتظام ہوگا تو اس تعمیر کو ہم کہاں کر دیں گے؟ آگے. اب اس پر طویل عرصہ گزر گیا، جو نئی نسل جو آئی نا، وہ یہ سمجھنے لگی کہ یہیں تک ہے. توجہ ہے نا آپ لوگوں کی؟ نئی نسل کیا سمجھنے لگی؟ یہاں تک ہے، اس سے آگے نہیں ہے. طواف تو ہوتا رہا دور تک، کیونکہ باپ دادا تو یہی سکھا کے گئے تھے نا، ابھی یہاں سے گھومنا ہے. لیکن نئی نسل سمجھنے لگی کہ دیواریں یہیں تک ہیں. جب اسلام کو غلبہ مل گیا، مکہ فتح ہو گیا، آپ صلی اللہ علیہ وسلم کو مکمل کنٹرول ہو گیا، تو آپ نے امی عائشہ سے فرمایا کہ میں چاہتا ہوں کہ بیت اللہ کی دیواروں کو وہاں تک لے جاؤں جہاں تک ابراہیم علیہ السلام نے کھڑا کیا تھا، لیکن مجھے ڈر یہ ہے کہ بہت سے لوگ عرب کے فتح مکہ کے بعد، بہت سارے قبائل مسلمان ہوئے، ان کو یہ بات سمجھانا مشکل ہو جائے گا. وہ یہ کہیں گے کہ لو بھائی، انہوں نے ابراہیم علیہ السلام والا قبلہ ہی تبدیل کر دیا، کیونکہ ہر ایک کو یہ بات معلوم نہیں ہے. سمجھتے ہو کہ نہیں سمجھتے ہو؟ ہر شخص کو یہ بات سمجھانا ہمارے لیے ممکن نہیں ہے. ان کے دل میں اسلام کے بارے میں شک پیدا ہو جائے گا کہ لو بھائی، جو قبلہ ابراہیم علیہ السلام کا تھا، انہوں نے تو اس کی دیواریں بڑھا کے قبلہ ہی تبدیل کر دیا ہے، تو یہ تو سچے نبی ہو ہی نہیں سکتے. ان کے دل میں شک پیدا ہو جائے گا اور ایک فتنہ پیدا ہو جائے گا. لہذا چاہت کے باوجود بھی ہمارے نبی نے یہ کام، بولو، نہیں کیا. یہ میچورٹی آج کل دینداروں میں شارٹ، جو دماغ میں کھوپڑی میں خیال آتا ہے نا، بس فوراً کیا ہو جائے، پورا ہو جائے. جب یہ ہے تو یہی ہونا چاہیے. ایسے کہ امام کو بالکل ٹھیک کر دو، تیر کی طرح سیدھا کر دو. لوگ مجھے آ کے ہی بول رہے ہوتے ہیں یہ کر دو وہ کر دو، میں کہتا ہوں بھائی میں نہیں کر سکتا یہ کام، اس کے سائڈ ایفیکٹ اتنے ہیں کہ میں یہی کروں گا، دنیا میں اس کے علاوہ کسی اور کام کا رہوں گا نہیں. نہیں، چپ کیوں بیٹھے ہو؟ بولو بولو بولو. تو آپ نے صرف اصلاح نہیں کرنی، ہمارے نبی نے چھوڑ دیا اس کو اسی طرح، کوئی بات نہیں بھائی. طواف تو پورا ہی ہو رہا ہے نا، گول چکر. اب ایک نئی جنگ چھڑ جائے گی، ایک نیا فتنہ کھڑا ہو جائے گا، تو بیت اللہ کی چار دیواری بڑھانے سے زیادہ کیا ضروری ہے امت میں فتنہ اور انتشار پیدا نہ ہو. تو اس نے کہا کہ بھائی جب نبی کی حدیث ہے تو ہم حدیث پر عمل کریں گے، ہم اس کو بڑھا دیں گے. ٹھیک ہے نا، کوئی خلیفہ آیا، میں نام اس کا ذہن سے نکل گیا، اس نے بڑھا دی کہ یہاں تک ہوگا. جب حدیث موجود ہے، اب اسلام کو غلبہ ہے، تو ہمارے پاس صحیح حدیث موجود ہے، جو حدیث میں آیا ہم وہی کریں گے. جب بڑھایا لوگوں میں فتنہ کھڑا ہو گیا، لوگوں نے جو کام نبی نے نہیں کیا تم نے کیسے کر دیا. اب وہ حدیثیں پیش کر رہے تھے حضرت عائشہ سے، وہی جو بخاری والی حدیث، حضرت عائشہ کی حدیث ہے، اصل میں تو یہاں تک ہے، یہاں تک نہیں ہے. تو لوگوں میں پھڈا پیدا ہو گیا. تو ایک نیا خلیفہ آیا، اس نے گرا کے واپس پرانا پہ لے آیا. امام مالک نے فتویٰ دیا اس میں تبدیلی جائز نہیں ہے, چاہے حدیث موجود ہے پھر بھی حرام ہے. وجہ اس کی ہے کہ کھلواڑ بنا دو گے تم بیت اللہ کو. اگر امام مالک یہ فتویٰ نہ دیتے اب یہی ہوتا, کوئی نئی گورنمنٹ آتی یہاں تک, اگلے سال ہم حج کے لیے جاتے تو یہاں تک دیواریں ہیں, اور اس کے اگلے سال حج کے لیے جاتے وہ دیواریں کیا ہوتی ہیں, چھوٹی. امت میں اس کے علاوہ اور کوئی کام نہ ہوتا. اب آپ کہہ سکتے ہو کہ اس میں مصلحت کیا تھی, بھائی بیت اللہ کی چار دیواری نبی بڑھا دیتے تھوڑا سا فتنہ ہوتا نا. اصل میں مصلحت یہ تھی اس طرز عمل میں کہ بیت اللہ کی دیواروں کو بڑھانے کا عمل بھی روکا جا سکتا ہے امت کو اختلاف اور انتشار سے بچانے کے لیے. تو اللہ کی نظر میں, اسلام کی نظر میں سب سے زیادہ ویلیو اس کی ہے کہ امت آپس میں متحد رہے, پھڈے بازیاں نہ کرے. سمجھتے ہو کہ نہیں سمجھتے ہو؟ تو ہمارے نبی کی طبیعت میں حلم اور انا, بردباری بھی تھی اور جل بازی کے فیصلے بھی نہیں تھے. اگر ہوتے اسی وقت سے تلواریں چلنا شروع ہو جاتی. صلح حدیبیہ میں بھی ایسا ہی ہے. صلح حدیبیہ میں آپ صلی اللہ علیہ وسلم نے ساری شرطیں غیر مسلموں کی مانی ہیں, کچھ شرطیں اس میں آپ کے اگینسٹ جا رہی ہیں. ابو جندل رضی اللہ تعالی عنہ کو پکڑ کے مشرکین کے حوالے کیا جا رہا ہے, اپنے آدمی کو پکڑ کے ان کے حوالے, ایگریمنٹ ایسا تھا. کیا آج دینداروں میں ایسا حوصلہ ہے کوئی اس طرح کا ایگریمنٹ کر لیں؟ کہ نبی نے کیوں کیا؟ نبی صلی اللہ علیہ وسلم یہ جانتے تھے میرے پاس جو افراد ہیں وہ 1400 ہیں, بہت تھوڑے سے ہیں, اور مقابلہ جن سے ہو رہا ہے ان کی تعداد بہت زیادہ. تو جنگ کو ٹالنے میں کچھ ہمارے نقصانات ہیں لیکن فائدہ زیادہ ہے, اور جنگ کرنے میں کچھ فائدے ہیں لیکن نقصانات بولو زیادہ ہیں. تو گراؤنڈ ریئلٹی کو دیکھ کر ہمارے نبی صلی اللہ علیہ وسلم نے فیصلہ کیا. اور ظاہر ہے جنگ کو ٹالنا ممکن نہیں تھا جب تک ان کی شرطیں نہ مانی جاتی, کیونکہ وہ طاقتور تھے. طاقتور جب آپ سے امن پر ایگریمنٹ کرتا ہے اپنی شرطیں منواتا ہے. سمجھتے ہو گے نہیں سمجھتے؟ وہ آپ کی شرطوں پہ ایگریمنٹ نہیں کرے گا, وہ تو چاہ رہا ہے لڑائی ہو. مشرکین تو چاہ رہے تھے کہ لڑائی ہو, تو طاقتور ہمیشہ. لیکن آپ مسلمانوں کے حالات آپ دیکھ لو, کچھ بھی نہیں, ہوائیں نکلی ہوئی ہیں ہماری پھس بالکل, ایسا غبارہ جس میں ہوا بھی نہیں ہے. لیکن باتیں آپ ہر شخص سے ایسی کروا لو, ایسا لگتا ہے یہی انقلاب لائے گا اور امام مہدی اسی کی نسل میں پیدا ہونے والے ہیں. سمجھ میں آ رہی ہے بات کہ نہیں آ رہی؟ ایک صاحب کہنے لگے امریکہ پہ اٹیک کیوں نہیں کر دیتے؟ میں نے کہا امریکہ سے ہی ہم جہاز لیتے ہیں, وہ اس میں ایسے بٹن لگا کے بھیجتا ہے. سعودی عرب کو جو امریکہ نے جہاز دیے نا, وہاں کے باقاعدہ وہیں پہ مجھے کسی نے بتایا کہ امریکہ نے جو سعودی عرب کو جہاز دیے نا, اس میں پاسورڈ بھی کون کھولتا ہے؟ امریکہ کھولتا ہے. تو ہم لوگ جو ہماری پوزیشن ہے نا, تو جتنی پوزیشن ہو, جیسے میں وہ اکثر مثال دیتا ہوں, ہمارے میں ایک شاگرد تھا بہت باریک, دبلا نہیں بلکہ باریک, بالکل باریک. جب میں چار شادیوں کی بات کرتا ہوں ایک دم جوش میں آتا نا, اچھلتا. دبلے لوگ ایکٹیو بہت ہوتے ہیں, ایک دم اچھلتا. میں کہتا ریلیکس, میرا اسٹائل یہ تھا, میں کہتا تھا ریلیکس, گر جائے گا. مذاق کرتا تھا, وہ بھی انجوائے کرتا تھا. پھر میں نے اس سے کہتا تھا دیکھ جب تیری شادی ہونا, گلوکوز کی چار بوتلیں کمرے سے باہر لٹکی ہوئی ہونی چاہیے, ایسا نہ ہو کیس میرے اوپر بنے کہ اس کے مشورے پر شادی کی. تو یہ میچورٹی ہم لوگوں میں بولو ختم ہو رہی. بے موقع تبلیغ, بے موقع بات کو تھوپنا, جذباتی باتیں کرنا. اور جب مذہبی اسکالرز میں یہ چیزیں آنا شروع ہو جائے نا, تو معاملات بہت, کیونکہ لوگ پھر مذہب کی بات کو تو ویلیو دیتے ہیں, اس کو ثواب سمجھ کے کر رہے ہوتے ہیں. تو مذہب میں دیکھو نبی صلی اللہ علیہ وسلم کی سیرت میں ہمیں کیا ملتا ہے, جنگ بھی ملتی ہے, صلح بھی ملتی ہے. دیکھو لوگ پتہ کیا کہتے ہیں کہ نبی صلی اللہ علیہ وسلم نے تو 23 سال میں جہاد بھی کیا, جنگ بھی کی, صلح بھی کی, ہم کیا کر رہے ہیں؟ بھائی 23 سال میں جو نبی کی سیرت ہے وہ ہمارے لیے قیامت تک کے لیے. اصل سیرت جنگ یا امن نہیں ہے, اصل سیرت نبی کی یہ ہے کہ گراؤنڈ ریئلٹی کو سامنے رکھ کے فیصلے کیے ہیں. آپ نے گراؤنڈ ریئلٹی کو سامنے رکھ کے ہی فیصلے کرنے ہیں. نبی نے 23 سال میں سب کچھ کیا, ہم 23,000 سال میں کریں گے یہ. اگر 200 سال میں بھی حالات نہیں بنتے, حالات صلح کے بنتے, تو 200 سال میں بھی صلح ہی کرنی ہے. سمجھ میں آ رہی ہے کہ نہیں آ رہی؟ 23 سال میں اللہ نے نبی کو وہ سارے کام اس لیے کروائے کہ کہیں جنگ کا موقع ہوگا تو جنگ کرنی پڑے گی, کہیں صلح کا موقع ہوگا تو سلو کرنی، سو سال بھی سلو کرنی پڑے سو سال بھی سلو کرو گے، ہزار سال بھی کرنی پڑے ہزار سال بھی کرو گے. میں وہ خلافت عثمانیہ کی بات کر رہا تھا. خلافت عثمانیہ کے جو سقوط ہوئے ہیں نا، ان میں ایک بہت بڑی وجہ پتہ ہے کیا ہے؟ ایک بہت بڑی وجہ یہ ہے کہ جو پہلی جنگ عظیم تھی نا، اس میں خلافت عثمانیہ کود پڑی تھی جبکہ کودنے کی طاقت تھی نہیں. حالانکہ یہ عثمانیوں کا پھڈا ہی نہیں تھا، یہ جرمنی اور فرانس کی برٹش کی جنگ تھی جس میں دو بڑے بڑے ملک ایک دوسرے کے اگینسٹ تھے. جیسے امریکہ کی جنگ نہیں تھی نا، یہ پہلی جنگ عظیم اور دوسری جنگ عظیم کا امریکہ سے کوئی لینا دینا تھا نہیں تھا، تو امریکہ گھننا بن کے بیٹھا رہا ہے آخری دن تک. بالکل آخر میں امریکہ نے یہ کیا کہ جب جاپان بہت زیادہ آگے چلا گیا نا، اور ڈر ہوا کہ اب تو یہ سب کی واٹ لگا دے گا، تو ایک عدد بم لے جا کے ایسے کر کے پھاڑ دی امریکہ نے. پہلے اس پہ بھی کوشش کی کہ نہ پھاڑوں بم میں. تو کیوں؟ میچورٹی. اس نے کہا بھائی ہماری جنگ نہیں ہے، ہم کیوں کودیں اس میں. لیکن مسلمانوں سے کیا غلطی ہوئی؟ وہی جذباتیت ہوگی اس وقت بھی، جنگ ہو رہی ہے، لڑائی ہو رہی ہے، ہٹلر کو ایک شوق ہوا دنیا فتح کرنے کا، ہمارے پاس اتنے سارے ممالک تھے، اتنے وسائل تھے. خلافت عثمانیہ نے کیا کیا؟ اتحاد کس سے کر لیا؟ ہٹلر تو خیر بعد میں آیا تھا، اس وقت تو خلافت عثمانیہ ختم ہو چکی تھی. جو پہلی جنگ عظیم ہے اس میں ہم کس کے اتحادی بن گئے؟ جرمنی کے. اور مخالف ہو گئے برطانیہ کے. برطانیہ سے بلا وجہ کا پنگا لے لیا رشیا اور برطانیہ سے، روس اور برطانیہ سے. اس کا نتیجہ کیا نکلا کہ جب جرمنی ہارا ہے تو ہماری بھی ایسی کی تیسی ہو گئی. تو ماہرین کہتے ہیں، محققین کہتے ہیں کہ خلافت عثمانیہ میں اس وقت اتنی طاقت تھی نہیں، اس کے لیے اپنے ملکوں پہ کنٹرول برقرار رکھ لینا ہی کافی تھا، اس کو بڑھ کے اس جنگ میں حصے دار نہیں بننا چاہیے تھا. جیسے کہ امریکہ نے کیا، وہ نئی حصے دار بنا، آج دنیا کی سپر پاور ہے. وہ وسائل جمع کرتا رہا، وسائل جمع کرتا رہا، اور پھر ایٹم بم بنایا. پھر اس نے کیا کیا؟ پہلے تو زمینی جنگ لڑنے کی کوشش کی جاپان سے. جب بالکل ہی، وہ بھی آخر میں آیا نا، جب دیکھا نا جاپانی تو بالکل ہی کنٹرول سے باہر نکل گئے. جاپان بڑھتا جا رہا تھا دوسری جنگ عظیم میں نا، اتنا پھیل گیا تھا، برما تک جاپانیوں کی فوجیں پہنچ چکی تھیں. تو وہ کنٹرول سے باہر، وہ بھی میچورٹی کے بغیر، ان کا بھی کھوپڑی کیا ہو گئی تھی؟ آؤٹ ہو گئی. ملک میں قحط پڑ گیا تھا، کھانے کو روٹی نہیں تھی جاپانی میں، اور وہ جو ان کا آرمی چیف تھا وہ علاقے پہ علاقے فتح کرتا چلا جا. تو امریکہ تمیز سے تماشا دیکھ رہا ہے. جب امریکہ نے کہا کہ یار ان سے لڑنا بہت مشکل ہے، کیونکہ وہ فدائی حملے کرتے تھے، پورے پورے جہاز اٹھا کے نا امریکہ کی بیس پہ بندے سمیت اڑا دیتے تھے. تو امریکہ نے اپنے سائنسدانوں کو بلایا، بھائی کچھ اس سلسلے میں اگر آپ کچھ کر سکتے ہیں. تو انہوں نے کہا ہم بم بنا رہے ہیں اس سلسلے. امریکہ نے کہا بم بننے دو، اس وقت تک چپ کر کے بیٹھے رہو. بم بن گیا. تو امریکہ نے بولا بم تو بن گیا لیکن بہت تباہی ہوگی، ایٹم بم ہے. ایک دفعہ ہم ویسے زمینی جنگ میں ٹرائی کر کے دیکھتے ہیں. زمینی جنگ میں ٹرائی، پہلے اس کو دھمکی دی، بھائی تو اپنی فوجیں واپس بلا لے، علاقے خالی کر دے، ہمارا آپ سے کوئی لڑنا بھرنا بولو نہیں، کوئی جنگ نہیں ہماری، تمیز سے بیٹھو، ہمیں بھی انجوائے کرنے دو لائف کو، خود بھی کیا کرو، انجوائے کرو. لیکن وہ جاپان کے جو فوج تھی انہوں نے بولا نہیں، ہم تو پوری دنیا فتح کرنے نکلے. تو امریکہ نے پھر وہ اٹیک کیا ہے، مار کھائی امریکہ نے. وہ جاپانی تو بالکل ہی، اور پتا وہ جاپانیوں کو بھی روحانی عاملوں نے الو بنایا ہوا تھا. ان کا ایک روحانی صدر تھا، روحانی بزرگ تھا، صدر کہہ رہا ہوں، بزرگ تھا، جس کا یہ تھا کہ یہ پہنچے ہوئے ہیں بہت، وہ مذہبی اس تڑکا لگایا، یہ بہت پہنچے ہوئے ہیں، یہ بہت بڑے بزرگ ہیں، یہ غلط بات کہہ ہی نہیں سکتے، ان کو اوپر سے الہام ہوتا ہے. یہ سارے نا مذہب کا تڑکا لگائے بغیر ایسی موٹیویشن ملتی نہیں ہے فدائی حملوں کی. تو وہ جاپانیوں نے اپنے وہ سارا وہ کر کے نا، جب امریکہ کو شکست ہوئی تو امریکہ نے بولا بم کے بغیر کوئی گزارا نہیں ہے. ایک بم مارا تو بھی اس کو عقل نہیں آئی، انہوں نے کہا کوئی بات نہیں، لڑائی میں بم بم تو چلتے ہیں. ہیروشیما کی واٹ لگا دی. تو پھر جب دوسرا بم مارا ہے نا، اور پھر بول دیا کہ اب بھی نہیں آئے تو پھر تیسرا بم بھی آئے گا. تو پھر انہوں نے بولا، ورنہ تو دوسرے بم کے بعد بھی ان کو ہوش نہیں آنا تھا. تو انہوں نے بولے تو یہ بم ہوتے ہوتے ہمارا تو پورا ملک ہی ختم ہو جائے گا. تو پھر انہوں نے یو ٹرن لیا، اور پھر ایسا یو ٹرن لیا ہے کہ ایسا یو ٹرن تو دنیا میں، وہ تو دوسری شادی کر کے جو طلاق دے دیتے ہیں نا، وہ بھی ایسا یو ٹرن نہیں لیتے، کچھ ہیں پٹے ہیں. تو پھر انہوں نے بولا کہ یہ کام ہی غلط ہے، تو ایسا یو ٹرن لیا انہوں نے. تو یہ بھی آپ تاریخیں اٹھا کے دیکھیں، ہر چیز، ہر ناکامی کے پیچھے آپ کو بردباری کی کمی نظر آئے گی اور جل بازی کے فیصلے نظر آئیں گے. ہر ہسٹری میں، ہر چیز میں آپ یہی دیکھ لو. تبھی قرآن بار بار ہمیں حکم دیتا ہے وَأَمْرُهُمْ شُورَى بَيْنَهُمْ، اہل ایمان کے کام آپس میں مشورے سے طے ہوتے ہیں۔ اللہ نے مشورے کا حکم کیوں دیا؟ کیونکہ مشورہ لینے کے بعد آپ کسی بھی کام میں جلد بازی کے فیصلے سے بچ جاتے ہو۔ آپ نے لڑکوں میں یہ جملہ بہت سنا ہوگا، اوے تیرے بھائی جب کوئی فیصلہ کرتا ہے نا، تیرے بھائی کے دماغ میں جب کوئی خیال آتا ہے پھر میں دیکھتا نہیں ہوں تیرا ماموں کیا کہہ رہا ہے، تیرا چاچا کیا کہہ رہا ہے۔ تو اس کا مطلب پتہ ہے کیا ہے؟ کہ ناکام لوگوں کی جتنی بھی علامتیں ہیں نا، وہ ساری کی ساری اس میں پائی جاتی ہیں۔ یعنی ایک ہی علامت یہ ایسی ہے جو اس کو ناکام کرنے کے لیے کافی ہے۔ قرآن نے جو امرہم شورا بینہم کا حکم دیا، اچھا اس میں مذہبی جو دو نمبر مذہبی لوگ ہیں انہوں نے گڑبڑ کیا کی؟ اتنا اہم حکم تھا اسلام کا مشورہ، کہ کوئی بھی جب آپ فیصلہ کرو اس کے ماہرین جن کے پاس حقیقی خبریں ہیں ان سے مشورے لو، آپ اس مشورہ لینے کے بعد کوئی ایک رائے قائم کرو، یہی ہے نا مشورے کا مطلب۔ اس میں ہم نے کیا کیا؟ اس کو ہٹا کے استخارہ داخل کر دیا، مشورے کی ایسی کی تیسی۔ اب ہمارے فیصلے مشوروں پہ کم اور استخاروں پہ بولو زیادہ ہو رہے ہیں، اور وہ والا استخارہ لے آئے جو اللہ اس کے رسول صلی اللہ علیہ وسلم کا حکم نہیں ہے۔ میں بار بار اس پہ بتاتا ہوں، ہماری ناکامیوں کی ایک بہت بڑی وجہ استخارہ ہے، جو آج کل کا استخارہ ہے۔ اسلام نے تو ہمیں استخارے کے بارے میں صرف اتنا بتایا تھا کہ جب کوئی کام کا فیصلہ ہو تو دو رکعت پڑھ کے اللہ سے دعا مانگ لو، بس وہ ایک مخصوص الفاظ کے ساتھ، اس سے زیادہ استخارے کی حیثیت نہیں ہے۔ کرنا وہی ہے جو مشورے کے بعد ذہن میں آئے، خواب کے بعد ذہن میں آئے نہ، مشورے کے بعد جو ذہن میں آئے۔ سمجھتے ہو کہ نہیں سمجھتے؟ دیکھو استخارہ کا حکم، جو استخارہ یہ والا استخارہ جو میں بتا رہا ہوں، اس سے زیادہ استخارہ نہیں ہے، یہ والے استخارے کا حکم حدیث میں ہے، اور استشارہ استشارہ جو مشورہ ہے اس کا حکم کس میں ہے؟ قرآن میں۔ تو زیادہ ویلیو اسلام میں استخارے کی ہوئی یا مشورے کی ہوئی؟ بولتے کیوں نہیں؟ مشورے کی۔ ایک بات، نمبر دو، قرآن کی پوری سورت کا نام اللہ نے سورہ شورا رکھ دیا، شورا مشورے کو بولتے ہیں، جبکہ کسی سورت کا نام استخارہ نہیں ہے۔ تو اس سے پتا چلا کہ استخارے کی ویلیو زیادہ ہے یا مشورے کی؟ مشورے کی۔ اللہ پروٹوکول استخارے کے بجائے کس کو زیادہ پروٹوکول دے رہے ہیں؟ مشورے کو۔ نمبر تین، اللہ نے کہیں بھی قرآن میں یہ نہیں کہا کہ اہل ایمان اور جنتیوں کی علامات میں سے ہے کہ ہر کام سے پہلے استخارہ کرتے ہیں وہ، بلکہ قرآن میں یہ ہے کہ جو اہل جنت ہے، سورہ شورا میں آپ دیکھو ان کی صفات ہیں کہ وہ نماز قائم کرتے ہیں، وَأَمْرُهُمْ شُورَى بَيْنَهُمْ، اہم معاملات مشورے سے طے کرتے ہیں، وَمِمَّا رَزَقْنَاهُمْ يُنفِقُونَ، اور جو رزق ہم نے دیا اس میں سے خرچ کرتے ہیں۔ اللہ نے اہل جنت کی علامات استخارہ نہیں بتائی ہے، مشورہ بتائی ہے۔ اس سے پتا چلتا ہے کہ جل بازی سے فیصلے کرنے والے اہل جنت میں سے نہیں ہیں، کیونکہ استشارہ جل بازی سے روک دیتا ہے آپ کو، مشورہ کس سے روک دیتا ہے؟ جل بازی کے فیصلوں سے روک دیتا ہے۔ تو اللہ کو یہ صفت اتنی پسندیدہ ہے کہ اللہ نے جنتیوں کی علامات میں سے ایک علامت بیان کی ہے کہ جنتی کام سے پہلے کیا کرتے ہیں؟ مشورہ کرتے ہیں۔ کتنے نمبر ہو گئے؟ تین۔ چوتھا نمبر، جنتیوں کی صفات اللہ جہاں بھی بیان کرتے ہیں یا جہاں بھی اللہ شریعت کے احکام کا آرڈر دیتے ہیں، اللہ نے ہمیشہ نماز اور زکات کو ساتھ ساتھ بیان کیا ہے۔ نماز اور زکات کو ہمیشہ کیا کیا ہے؟ ساتھ بیان کیا ہے۔ لیکن سورہ شورا میں نماز اور زکات کے بیچ میں اللہ مشورے کا حکم لے کر آئے ہیں، اس کا مطلب اللہ نے اپنے اصولوں سے ہٹ کے یہاں پر مشورے کو ویلیو دینے کے لیے نماز اور زکات کے بیچ میں ذکر کیا ہے۔ نہیں آئی میرا خیال ہے بات؟ یہ چوتھی علامت ہے کہ اللہ کی نظر میں مشورے کی اہمیت استخارے سے صرف زیادہ نہیں بلکہ، ادھر توجہ کرو نا بھائی، بہت زیادہ ہے۔ پانچویں بات، اگر مشورے کے بعد آپ نے فیصلہ کیا اور نقصان ہو گیا تو قرآن کہہ رہے پھر بھی مشورہ ہی کرنا ہے۔ غزوہ احد میں نبی صلی اللہ علیہ وسلم نے مشورہ کیا کہ مدینہ کے اندر رہ کے لڑنا ہے یا مدینہ کے باہر۔ اب دیکھو اصولی طور پر اندر رہ کے لڑنا زیادہ مفید تھا، کیونکہ مسلمان کمزور تھے، دشمن طاقتور تھا، تو ڈیفینس۔ اور آگ اگر باہر آ جاتے تو ایکسپوز ہو جاتے نا, سامنے آ جاتے. لیکن مشورہ تھا تو رائے یہی بن گئی چلو باہر جا کے لڑتے ہیں. باہر لڑے نقصان ہو گیا, شکست ہو گئی, 70 صحابہ شہید ہو گئے. اب کسی کے دل میں یہ وسوسہ تھا آ سکتا تھا بھائی آئندہ ہم مشورے نہیں لیں گے, یا نبی کے دل میں بھی خیال آ سکتا تھا آئندہ میں ان لوگوں سے مشورے نہیں لوں گا, یہ جب مشورے دیتے ہیں دیکھو ان کی وجہ سے ایسا ہوا ہے. تو اب جو ہے نا میں جو فیصلہ کروں گا خود کروں گا. ہمارے ساتھ تو ایسا ہی ہوتا ہے نا, مشورہ ہم نے لیا ماہرین سے, اس کے بعد دیکھا یار یہ تو نقصان ہو گیا. آئندہ ان کمبختوں سے کچھ پوچھنا ہی نہیں ہے. جب مجھے اللہ نے اتنا بہترین مائنڈ دیا ہے, اتنا بہترین دماغ دیا ہے, اتنی ذہانت دی ہے, تو تم جیسے احمقوں اور بیوقوفوں سے میں پوچھوں کیوں؟ پوچھا تھا تو دیکھا نا کیا ہو گیا. آئندہ میں جو فیصلہ کروں گا اپنی اس کھوپڑی سے کروں گا, یہ ہونا چاہیے نا. ابے کیا ہو گیا بھائی؟ لیکن قرآن کہہ رہا ہے اے نبی آپ نے ان سے مشورہ لیا اور ان کے مشورے پر عمل کیا اور شکست ہو گئی, تو کیا مطلب اب ان سے مشورہ نہیں لینا؟ نا شاورہم فی الامر, آئندہ بھی کیا کرنا ہے؟ انہی سے مشورہ لینا ہے. وجہ اس کی یہ ہے کہ ہم کامیابی کے اسباب اختیار کرنے کے مکلف ہیں. اسباب پہ نتیجہ کس کے ہاتھ میں ہے؟ اللہ کے ہاتھ. یہ تھوڑی کہ اب نقصان ہو گیا تو مشورہ ہی نہیں لینا. کامیابی کا سبب ہے مشورہ, تو اس سبب پہ نتیجہ مرتب کرنا کس کا کام ہے؟ اللہ کا. بیماری کا علاج, یہ علاج سبب ہے نا بیماری دور کرنے کا. بعض دفعہ علاج کے سائڈ افیکٹ بھی ہو جاتے ہیں. اب یہ تھوڑی کہ آئندہ بیمار ہوں گے تو میں نے علاج ہی نہیں کرنا, کیونکہ فلاں آدمی کو غلط ٹیکہ لگ گیا تھا دیکھو مر گیا وہ, تو میں نے ٹیکہ ہی نہیں لگانا کبھی. تو یہ کوئی عقل مندی کی بات ہوگی ہے بھائی؟ تو یہ پانچویں فضیلت ہے مشورے کی, کہ ہمیں اسلامی تاریخ میں اس کی مثال ملتی ہے کہ مشورہ لے کر عمل کیا گیا, نقصان ہوا, پھر بھی اللہ کہہ رہے کیا کرنا ہے؟ مشورہ. اتنی اہمیت استخارے کی ہے اسلام میں, استخارے کی بھی بڑی ویلیو ہے. حدیث میں آتا ہے جو استخارہ کرتا ہے نامراد نہیں ہوتا, لیکن اس حدیث کا مطلب یہ ہے کہ بشرطے کے مشورے کے بعد استخارہ ہو. سمجھتے ہو کہ نہیں سمجھتے؟ اور استخارہ سنت کے مطابق, جس میں نکلتا وکلتا کچھ بھی نہیں ہے, کیونکہ اگر نکالنا ہی ہوتا اللہ نے پھر مشوروں کا حکم کیوں دیتا؟ اللہ کہتا ہے خواب میں نیلا پیلا آ جائے گا تو مشورہ لینے کی کیا ضرورت ہے؟ میں تمہیں خواب میں پیلا ہرا آ رہا ہے تو اس کا مطلب پازیٹو, ہری بتی پہ چل لو نا اور لال بتی پہ گاڑی روک لو. تو اگر لال آ رہا ہے اس کا مطلب نہیں کرنا, ہرا آ رہا ہے تو اس کا مطلب کرنا ہے. تو اگر اللہ ہی نے بتانا ہوتا استخاروں میں, تو پھر اتنی اہمیت سے اللہ استشارے کا اور مشورے کا حکم کیوں دیتا؟ تو اسلام کی یہ کس قدر بڑی خوبی ہے کہ وہ ہمیں مچور کر رہا ہے اور کہہ رہا ہے اہم کام کرنے سے پہلے آپس میں بیٹھ کے مشورے کرو. مشورے سے کیا ہوگا؟ اس کے پازیٹو نیگیٹو تمام پہلو تمہارے سامنے آ جائیں گے, جلد بازی میں فیصلہ نہیں کر پاؤ گے. اس کے پازیٹو بھی دیکھ, جیسے نبی صلی اللہ علیہ وسلم اگر بیت اللہ کی چار دیواری بڑھا دیتے, ایک پازیٹو کام ہو جاتا کہ ہمیں یہ تقریر نہ کرنی پڑتی بھائی اصل میں وہاں تک ہے یہاں تک نہیں ہے. لیکن اس کے نیگیٹو بھی تو ہوتے نا, تو آپ صلی اللہ علیہ وسلم نے سوچا بھائی فائدے زیادہ ہیں یا نقصان زیادہ ہے؟ تو مشورے سے کیا ہوگا, تمام پہلو آپ کے سامنے آ جائیں گے, پازیٹو بھی نیگیٹو بھی. اس کے بعد آپ فیصلہ کرو گے, پھر بھی نقصان ہو گیا تو کوئی بات نہیں, اب یہ تقدیر کا حصہ سمجھ کے برداشت کرنا ہے. ہم جو کچھ کر رہے ہیں, یعنی یہ اسلام کی کتنی بڑی خوبی ہے نا, ہمیں نقصان سے بچانے کے لیے کیسا بہترین پیکج دیا. لیکن آپ کو پتا ہے استخارے کون کرتا ہے؟ لبرل سیکولر لوگ کرتے ہیں یا مذہبی لوگ کرتے ہیں؟ تو مذہبی لوگ کرتے ہیں نا, اور استخارے کی وجہ سے مشورے کی دھجیاں اڑتی ہیں. تو پتہ یہ چلا کہ جو مذہبی لوگ لوگوں کو موٹیویٹ کرتے کہ غور و فکر کے بعد فیصلہ کیا کرو, وہی مذہبی لوگ جلد بازی کے فیصلے کروا رہے استخارے کے ذریعے. سمجھ میں آ رہی ہے بات کہ نہیں آ رہی؟ تو ہمارے ہاں مذہب کا صحیح استعمال کم ہو رہا ہے, غلط استعمال زیادہ. دو مثالیں آ گئی نا سامنے, ایک تو وہی کہ جو میں نے بتائی کہ وہ دیکھو مذہبی لوگوں نے حجاج کے خلاف بغاوت کی, مذہبی لوگ بغاوت کی باتیں کرتے ہیں, مذہبی لوگ انقلاب کی باتیں کرتے ہیں, یہ سارے کام مذہبی لوگ کر رہے ہیں, سیکولر لوگوں کو کچھ لینا دینا نہیں ہے. سیکولر لوگ تو لائف کو انجوائے کر رہے ہیں, بس دو چار بیان داغ دیں گے, عورت اور مرد کی ایک جیسے مساوات ہونی چاہیے, بس بیان دایا اور پتلی گلی سے نکل لیے. اس میں بھی وہ قانون سے آگے نکلنے کی کوشش نہیں کرتے, ان کو پتا ہے پٹیں گے, ایجنسیاں اٹھا کے ماریں گی, وہ لمٹ کو کراس نہیں کرتے. سمجھتے ہو نا, وہ یونیورسٹیوں میں جائیں گے, ملک سے محبت کی باتیں کریں گے, پاکستان ہم تاکہ ایجنسی ہاتھ نہ ڈالیں اور اندر اندر زہر پھیلا. دیکھیں ہم چاہتے ہیں پاکستان ترقی کرے, تو اس ترقی کے لیے ضروری ہے کہ لڑکے لڑکیاں ساتھ بیٹھیں بغیر کپڑوں کے بیٹھیں. دیکھیں کپڑوں میں گرمی لگتی ہے, جب وداؤٹ کلاتھ اور وداؤٹ لباس ہم جب بیٹھیں گے اور یہ میاں بیوی کے رشتے وشتے یہ 50 سال میں جا کے شادی کیا کریں, کیونکہ ہم نے ملک کو ایک ترقی کی راہ پہ گامزن کرنا ہے. اس میں یہ چھچوری حرکتیں کہ جلدی جلدی شادیاں, اس سے پڑے گا تمہارا باپ, اصل میں تو یہ کہنا چاہ رہے ہوتے ہیں لیکن وہ بہت, یہ تو میں تو یہ کہہ دیتا ہوں, وہ تو بڑے آرام سے کہتے ہیں کہ پڑھے گا کون پھر, یہ جو میں نے کہہ دیا نا پڑھے گا تمہارا باپ, یہ تو میں کہہ رہا ہوں نا, سیکولر لوگوں کا یہ اسٹائل نہیں ہوتا. کہتے ہیں ایکچولی اس سے کیا ہوگا کہ ایک صالح معاشرہ وجود میں نہیں آئے گا. اصل میں وہ چاہ کیا رہے ہوتے ہیں, زنا کو پھیلانا, ان کو ملک کی ترقی سے کوئی غرض نہیں ہے. اتنے نیک نہیں ہے کہ مسلمانوں کے ملک کو یہ چاہیں کہ ترقی کرے, وہ کرنا یہ چاہ رہے ہوتے ہیں کہ ننگا پن پھیلے ملک کے اندر. لیکن ان میں میچورٹی ہے, وہ کبھی بھی جذباتی باتیں نہیں کریں گے, کبھی بھی جذباتی باتیں نہیں کریں گے, بڑے تمیز سے لیتے ہیں نا ایکچولی. اور مذہبی لوگ کیا کر رہے ہوتے ہیں, ان کو دیکھو ایسا لگتا ہے کوئی ہارر مووی دیکھ رہے ہو آپ. ایک مذہبی اسکالر کا مجھے کسی نے کہا, میں ان کو دیکھتا ہوں ڈر جاتا ہوں, میں نے کہا ہارر مووی دیکھ لیا اگر بھائی تم. وجہ کیا ہے؟ جذباتیت. کیا ہے؟ بے موقع تبلیغ, بے موقع تبلیغ. کسی نے مجھے بتایا کہ ایک صاحب کو میں گھر پہ لے کر گیا, وہ بہت ہی لبرل فیملی ہے نا ان کی, بہت ہی لبرل فیملی, یعنی ان کی خواتین میں دوپٹے کا تو تصور نہیں ہے. وہ سننا نہیں چاہتی کسی مولانا کو. اب بیچارے سیدھے سے مولانا, مولانا تو نیک تھے مجھ سے تو زیادہ ہی نیک ہوں گے, کہہ رہے ہیں ہم لے گئے ان کو, بڑی مشکلوں سے ہم نے لڑکیوں کو تیار کیا کہ بیٹھ کے بیان سن لو ان کا. وہ یہ بھی غنیمت تھی کسی مولانا کے سامنے آ کے, وہ بیچاری تو نہیں کہنا چاہیے, خیر چلو کہہ دیا بیچاری, بیٹھ جائیں. اب بیچاری کا لفظ واپس لوں گا تو بھی ان کو غصہ آئے گا نا کہ ہم بیچاری نہیں ہے کیا. تو اب وہ مولانا نے ان کے سامنے پورا غیرت پر بیان کیا, بیچارے میرے جیسے ہوں گے کوئی, تو غیرت پر بیان کیا اور اتنا سخت بیان کیا کہ یہ جو تم لوگ بیٹھی ہو نا, یہ پرلے درجے کی بے شرمی اور بے غیرتی ہے, کمبخت تو تمہیں سر پہ دوپٹہ لینے کی توفیق نہیں ہوئی. وہ صاحب کہہ رہے ہیں میں اتنی مشکل سے میں نے ان لبرل انٹیوں کو تیار کیا تھا کسی مولوی کے ساتھ سامنے بیٹھ کر بات سن لیں کہ شاید ان کے دل میں تھوڑی سی اسلام کی محبت پیدا ہو جائے, تو وہ بیچارے نے سامنے لے کے ٹشن ٹشن کر کے کیا کیا ہے, فائر مارے ہیں بے غیرتی کے. بات صحیح کی ہوگی بھائی, ہم بے غیرتی ہی ہے, بے غیرتی ہے 100%. لیکن یہ آپ کو اپنے جذبات پہ اس وقت کیا رکھنا چاہیے تھا, بولو, قابو رکھنا چاہیے. یار یہ کون سنتا ہے مولانا کو آج کل, یار یہ بیٹھ گئی, اب فی الحال پردے پر بیان ہی نہ کرو. ایسے موقع پہ اصول یہ ہے کہ بیان ہی نہیں کرو پردے پہ, یہ موقع ہی نہیں ہے, کیونکہ جو جرم کر رہا ہو نا ہے اس وقت جا کے اس کو ٹوکنا کہ تو غلط ہے. گورنمنٹ یہ کام کرے تو لوگ مان لیں گے, کوئی پرسنلی یہ کام کرے بولے گا تو میرا باپ ہے کیا تو مجھے آگے سمجھا رہا ہے. ایسے موقع پہ تو پردے پہ میری رائے یہ ہے, غلط بھی ہو سکتی ہے رائے, بیان ہی نہیں ہونا چاہیے. سیدھا سیدھا اسلام کی بات اور جو بیسک اصول ہیں بھائی, تھوڑا سا قریب آنے دو ان کو, تھوڑا سا ان کے دل میں اسلام کی محبت پیدا ہونے دو. آپ نے ڈائریکٹ کیا کیا, جو عورت سر پہ دوپٹہ نہیں لیتی وہ بھی بےغیرت, جو پورے کپڑے نہیں پہنتی وہ بھی بےغیرت. تو وہ سارے نے کہا ہم سب ایک جیسے, اور جو مرد اپنی بیوی کو پردہ نہیں کراتا وہ دیوس, وہ بےغیرتوں کا باپ. وہ بندہ کہہ رہے جو میں نے مولوی صاحب کا بیان جو رکھوایا تو میں تو بےغیرتوں کا کیا ہوں, وہی تو نہیں کروا رہا. وہ کیا بےغیرتوں کا کیا ہے, وہ تو بےغیرتوں کا باپ ہو گیا. ہمیں حدیث میں اس کی مثال ملتی ہے, صحیح بخاری صحیح مسلم کی حدیث ہے. آپ علماء سے بدگمان نہ ہو, علماء اکثر حکمت اور مصلحت کا خیال کرتے ہیں, لیکن کچھ واقعات ایسے آ جاتے ہیں مذہبی جنونیوں کے, جا کے جو بات جہاں کرنے کی نہیں ہے وہاں لے جا کے کیا کر دی, تھوپ دی. حدیث میں اس کی مثال ملتی ہے غیرت کی وجہ سے غلط مسئلہ بتا دینا. دیکھو صحیح بخاری صحیح مسلم کی حدیث ہے, نبی صلی اللہ علیہ وسلم نے فرمایا پچھلی امتوں میں ایک شخص نے 99 انسانوں کا قتل کیا. یہ چھوٹا جرم تھا بڑا جرم تھا؟ بڑا نہیں, بہت بڑا جرم. 99 کوئی ہلکا نہیں ہوتا. قرآن سے ہمیں پتہ چلتا ہے کہ شرک کے بعد اور نماز چھوڑنے کے بعد سب سے بڑا جرم اسلام میں حقوق العباد میں کیا ہے؟ انسانیت کا قتل. اور سب سے بڑی نیکی بھی انسانیت کی جان بچانا. تبھی تو میں کہتا ہوں ڈاکٹر اگر انسان کے بچے بن جائیں نا تو یہ تو ویسے ہی جنتی ہیں, یہ تو انسانیت کی جان اتنی بچاتے ہیں یہ لوگ. لیکن یہ نیتیں بہت سو کی ٹھیک نہیں ہوتی اور دھوکے بہت سے سب نہیں ہوتے, بہت سے اگر یہ اللہ کی رضا کے لیے کریں تو یہ تو اتنی زبردست ان کے پاس پیکیج ہے جنت کمانے کا. تو کتنے انسانوں کو قتل کیا بولو؟ 99. اب اس کو خیال ہوا کہ یار چلو توبہ کر لیتا ہوں. حدیث میں آتا ہے لوگوں سے پوچھا بھائی کوئی ہے جو مسئلہ بتائے شرعی مسئلہ کہ میری توبہ قبول ہے بھی کہ نہیں ہے, پتہ نہیں اتنے بندے مارے ہیں, اب اگر آپشن ہے تو میں توبہ کروں, آپشن نہیں ہے تو کیا ضرورت ہے اس تکلف کی, جب جانے جہنم میں ہے تو پھر دو چار پھر یہی بزنس کرتے ہیں مزید, کیونکہ تجربہ اسی میں ہے. کیا خیال ہے؟ تو نبی صلی اللہ علیہ وسلم نے فرمایا لوگوں نے اس کو بھیج دیا ایک راہب کے پاس. راہب کا مطلب عیسائیوں کے بزرگ جن کے پاس علم نہیں تھا, دنیا سے بے رغبتی تھی, وہ امریکہ میں بلاگ بھی نہیں بناتے تھے کہ دیکھو اتنے خوبصورت خوبصورت, وہ بالکل جنگلوں میں رہتے تھے, اللہ اللہ کرتے تھے, نہ جاپان کی ٹرین میں بیٹھے, بالکل بس اللہ اللہ. چار شادیاں تو سوال ہی پیدا نہیں ہوتا, یہ تو پرلے درجے کی عیاشی ہے نا. تو نہ نہاری وہاری کی بات کبھی انہوں نے کی, بس ہر وقت کیا کرتے تھے اللہ. لوگ ایسے لوگوں سے متاثر ہوتے ہیں, جو سمندر میں چھلانگ لگا رہا ہے اس کو کہتے ہیں یہ بزرگوں کے یہ کام رہ گئے, یہ کام رہ گئے, یہ علماء کے یہ کام رہ گئے. تو لوگ ان سے انسپائر تھے کہ یہ ہیں اللہ والے, بہت نیک ہیں. تو اس قاتل کو کہاں بھیج دیا لوگوں نے کہ وہ ایک بیٹھے ہوئے بہت نیک ہیں ادھر چلا جا. اور واقعی اللہ والے تھے, یعنی اللہ والے اس سینس میں کہ اللہ اللہ تو کرتے تھے, اللہ سے محبت تو تھی ان کو. تو جب وہ قاتل ان کے پاس آیا کہ جی, وہ کہنے لگا, بخاری کی حدیث ہے, انہ قتل مئۃ نفس فہل لہ من توبہ, سوری, تسعۃ و تسعین نفسن فہل لہ من توبہ. بھائی میں اس سلسلے میں حاضر ہوا ہوں کہ میں نے 99 بندے مارکیٹ سے شارٹ کیے, آدھے آدھے قبرستان میری وجہ سے بھرے ہوئے ہیں, لیکن اگر میں آج انسان کا بچہ بنوں, توبہ کروں, تو کیا میری توبہ قبول ہوگی؟ اب وہی بات آ گئی, کس کی؟ بے جا غیرت. وہی نہیں بے پردہ لڑکیاں بیٹھی ہوئی, انہیں بیان ہو رہا ہے تم سب کیا ہو, بے پردہ عورتیں سب. ان کو یہ نہیں کہا کہ تم بے غیرت ہو, وہ یوں کہہ رہے ہیں بے پردہ عورتیں ساری بے غیرت ہوتی ہیں, وہ سب ایک دوسرے کو دیکھ رہی ہیں, بھائی ہم کیا ہیں یہ ہمیں کہہ رہے ہیں. تو وہ غیرت ہی کی بیس پہ کہہ رہے تھے, غیرت ہی کی بیس پہ کہہ رہے تھے نا وہ مولوی صاحب جو بیان کر رہے ہوں گے, اللہ سے محبت ہی کی بیس پہ تو کہہ رہے ہیں, بات بھی غلط نہیں ہے. فی نفسی ہی, فی نفسی کا مطلب کیا ہے؟ پھر کبھی ملیں گے تو بنائیں گے, لوگ کہتے ہیں گاڑی گاڑی اردو استعمال کر رہے ہیں. تو ان بزرگ نے کیا کیا کہ بھائی تو نے 99, ایک نہیں دو نہیں تین کے بعد آ جاتا, چار بندے مارنے کے بعد آ جاتا, پانچ بندے مارنے کے بعد آ جاتا, 99 تو غیرت میں آ گئے اور کہا لا اب نہیں ہو سکتا, اب تو اللہ کرے تو جائے جہنم میں. تو اس شخص نے بولا کہ جب 99 مار ہی دیے اور جانا جہنم میں ہی ہے تو پھر سینچری پوری کر کے جاؤ نا. جب جہنم میں قاتلوں سے ملاقات ہوگی کہ تو کس سلسلے میں آیا, پہلے میں 10 بندے مارے, وہ کہیں گے 15, تو جب میں بتاؤں گا سینچری تو کچھ تو عزت تو ہوگی نا وہاں پہ, کیا کہتے ہیں جہنمیوں میں تو ہوگی, چلو یار کچھ کر کے آیا ہے. تو اس نے کہا میں نے 100 بندے مارکیٹ سے شارٹ کیے, سوری اس نے کہا میں نے 99, تو انہوں نے کہا اتنے ایک نہیں ہوتی توبہ غیرت میں. تو وہ کیا کیا ہے؟ فقتلہ, اس نے کہا پھر تجھے بھی ماروں گا میں, پورے 100 بندے مارکیٹ سے مار کے جاؤں گا میں مارکیٹ میں. تو راہب کی بھی گردن اڑا دی اس نے, سمجھتے ہو گے نہیں سمجھتے, حالانکہ راہب یہ جلد بازی کا فیصلہ تھا یا نہیں تھا؟ بھائی آپ کو ایک دم غصہ آ گیا قاتل پر, جذبات یہی ہوا نا, جذبات ہو گئے نا ان کے, یار یہ انسان کا بچہ ہے. تو تھوڑا سا سوچ لیتے کہ یہ غصہ اس وقت بنتا تھا جب یہ قتل کر رہا تھا اور آپ کو پتا تھا اس کا توبہ کرنے کا موڈ نہیں ہے, اب جب آیا ہے پولیس پکڑ کے نہیں لائی ہے اس کو, یا تو پولیس گرفتار کر کے لاتی تو بھی آپ کہتے اب تو گیڑیاں ڈلی ہوئی ہیں نا, خود آیا ہے چل کے, اس کا مطلب یہ انسان کا بچہ بننا چاہ رہا ہے. اور یہ بھی سوچ لیتے کہ جس نے 99 مارے ہیں اس کے لیے ایک اور بندہ مارنا کون سا مشکل کام ہے, تو اس سے پتا چلتا ہے بھائی صرف تقوی سب کچھ نہیں ہوتا. اگر مذہبی لوگوں میں صرف تقوی ہو, بردباری نہ ہو, پراپر نالج نہ ہو, تو مذہبی اسکالر ہی فتنہ کا سبب بن جاتا ہے, پھر جو جو آج کل بہت کثرت سے ہو رہا ہے. جتنے فرقے بنے ہیں یہ دے دنادن کفر کے فتوے, یہ سارے مذہبی اسکالرز ہی کے تو بنائے ہوئے ہیں. تو اس میں آپ کو دیکھنا پڑے گا کون سے اسکالر میچور ہیں جن کے پاس پراپر علم ہے, تقوی بھی ہے, علم بھی ہے اور میچورٹی بھی ہے, اور کون سے ایسے ہیں جو جلباز ہیں, نہ تقوی ہے نہ علم ہے. تو یہ فرق کرنا پڑے گا. سمجھتے ہو کہ نہیں سمجھتے ہو؟ کون سے ایسے جن کو دیکھ کے آدمی کے ہارر مووی دیکھ لیتا وہ زیادہ بہتر ہے. آج تو میرا بھی اسٹائل ایسا لگ رہا ہے کہ مجھے لگ رہا ہے کہ آپ کہیں گے ڈرونی فلم دیکھ لیتے ہو زیادہ اچھا تھا. خیر, تو غصے میں آیا ہوں نا میں, اب کیا ہے؟ تو پھر نبی صلی اللہ علیہ وسلم نے فرمایا, پھر اس نے دوبارہ پوچھا, بھائی 100 بندے مار دیے, کوئی توبہ کا راستہ ہے؟ پھر لوگوں نے عالم کا پتہ بتایا. کیا بتایا؟ عالم. تو حدیث میں آتا ہے ان کے پاس آ کے کہا, انہ قتل میت نفس, بھائی 100 بندے مار دیے, کوئی توبہ ہو سکتی ہے؟ تو ان عالم میں حلم بھی, اناہ بھی, علم بھی. علماء کہتے ہیں دو دعائیں اللہ سے بہت مانگا کرو, اے اللہ اپنے علم سے علم دے اور حلم سے حلم دے. کیونکہ علم بغیر حلم, حلم کا مطلب بردباری, علم حلم کے بغیر بیڑا غرق, اور اگر صرف بردباری ہی ہو, علم نہ ہو, تو بھی بیڑا غرق. کیونکہ پھر انسان گونگا شیطان بن کے رہتا ہے, پھر جہاں بولنا ہوتا ہے وہاں بھی نہیں بول رہا ہوتا. سمجھ میں آ رہی ہے بات؟ کہ پھر جہاں بولنا بنتا ہے نا, وہاں بھی کیا بیٹھا ہوتا ہے؟ چپ بیٹھا ہوتا ہے. جو بولنے کا موقع, اس میں بھی نہیں بول رہا ہوتا. تو علم اور حلم, یہ دونوں چیزیں اللہ سے مانگنی چاہیے. علم حلیم ہوئے بغیر علیم بن جانا بھی فتنہ ہے, اور صرف حلم سے بھی کام نہیں چلتا, اس سے انسان غیرت لیس بھی ہونے کا خطرہ ہوتا ہے. تو نبی صلی اللہ علیہ وسلم نے فرمایا, اس نے کہا, یا رسول, وہ ان عالم سے پوچھا میری توبہ قبول ہوگی؟ اب ان میں علم بھی تھا اور میچورٹی بھی. انہوں نے کیا کہا؟ بھائی توبہ قبول ہوگی. اور پھر اس کو مشورہ دیا کہ تم جس علاقے میں رہتے ہو, یہاں تم نے قتل کرنا سیکھا ہے, تم آج توبہ کر لو گے دوبارہ قتل ہو جائے گا تم سے, تو یہ علاقہ چھوڑ کے چلے جاؤ. پورا پراپر مشورہ دیا. تو میں وہ بات کی طرف دوبارہ آتا ہوں. اللہ تعالیٰ فرماتے ہیں, ان الانسان خلق ہلوعا, انسان جلباز ہے. یہ جو طلاقیں ہو رہی ہیں غصے میں ٹھا ٹھا ٹھا, یہ بھی کیا ہے؟ کل ایک بندہ آیا, یار نوجوان لڑکا سالا 22 سال کا, بھی تمہاری کمبخت شادی کو سال بھی نہیں گزرا اور تم دھڑ 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 طلاقیں دے کے رو رہا تھا, یہاں بیٹھ کے رو رہا ہے بیٹھ کے, یہ دے دی ہیں کتنی ہو گئی بھائی, 3 دے دی ہیں تو 3 ہی ہوں گی اور کتنی ہوں گی. تو غصے میں پاگل ہوئے ہیں بالکل, جو بات آتی ہے دھڑ 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 کر کے نکال دیتے ہیں. تو چلو اگر ہو بھی جائے نا غصہ جاری, ہر انسان ہے, ہو جاتا ہے, لیکن پھر یہ تو مانو نا کہ بھائی یہ غلط عادت ہے میرے اندر, میں بھی غصے میں بعض دفعہ بڑبڑاتا ہوں بہت. آپ نے تو میرا ایک اسٹائل دیکھا نا, دوسرا والا نہیں دیکھا بھی, لیکن احساس ہو جاتا ہے کہ یار کنٹرول کرنا چاہیے. ہمارے نبی سے بھی ایسا ہوا. حدیث میں آتا ہے ایک صحابی آئے, ایک عرب کے وہ تھے نا کوئی, انہوں نے نئے نئے مسلمان ہوئے تھے, انہوں نے نبی صلی اللہ علیہ وسلم سے نا آ کے کچھ صدقے کی چیز مانگی, مجھے یہ صدقہ دے دیں. آپ صلی اللہ علیہ وسلم نے فرمایا, اللہ کی قسم تجھے نہیں دوں گا میں, اللہ کی قسم تمہیں نہیں دوں گا. اس کے بعد آپ صلی اللہ علیہ وسلم کو خیال ہوا کہ میں نے قسم, مجھے یہ نہیں اٹھانی چاہیے تھی. دیکھو ہمارے نبی کی سیرت میں سب کچھ ملے گا, تاکہ اگر ہم کبھی ایسی قسم اٹھا لیں جو مناسب نہیں تھی, ہمیں بعد میں خیال آئے کہ یار ٹھیک نہیں ہے, تو اس کی بھی مثال ہمیں نبی کی سیرت میں ملے کہ یار نبی نے بھی ایک دفعہ قسم اٹھا لی تھی, اللہ کی قسم تجھے ایک درہم بھی نہیں دوں گا, لیکن نبی کو فوراً خیال آیا تھوڑی دیر کے بعد کہ ایسا نہیں ہے, اس کو دے دینا چاہیے. پھر آپ نے دوبارہ اس کو بلایا اور ان کو صدقے کا حکم دیا, تو انہوں نے کہا میں آپ کی قسم نہیں توڑوانا چاہتا. آپ نے فرمایا, من حلف علی یمین فرا غیرہا خیرا منہا فلیکفر عن یمینہ. آپ صلی اللہ علیہ وسلم نے فرمایا, جس نے کسی بات پہ قسم اٹھا لی, بعد میں خیال ہوا نہیں اٹھانی چاہیے تھی, احساس ہو گیا, اجتہادی غلطی کہتے ہیں نا اس کو, اس وقت آپ کی رائے یہ تھی, بعد میں آپ کی رائے چینج ہو گئی, تو آپ نے فرمایا کوئی بات نہیں, قسم توڑ دو اور کفارہ ادا کر دو. صدقہ نہ کرنے کی قسم اٹھانا, تو آپ صلی اللہ علیہ وسلم کو احساس ہوا بعد میں کہ بھائی مجھے ان کو دے دینا چاہیے, رائے تبدیل ہو گئی. تو آپ نے کیا کیا, اس قسم کو توڑا اور اس کا کفارہ ادا کیا, اور ہمیں بھی حکم دیا کہ بھائی اگر کسی اچھی بات پہ تم نے یعنی قسم اٹھائی کہ بھائی میں یہ کام نہیں کروں گا, بعد میں خیال آئے کہ کر لینا چاہیے اس کو, کوئی بات نہیں, رجوع کرو, قسم توڑ کے کفارہ دو اور وہ کام کر لو. تو اگر کبھی آپ نے غصے میں کوئی غلط فیصلہ کر لیا, جذبات میں فائرنگ کر لی ہے, تو طلاق میں تو اللہ نے ریورس گیئر رکھا نہیں ہے, بہت ساری چیزوں میں ریورس گیئر رکھا ہے. باپ سے غصے میں بدتمیزی کر لی, کوئی بات نہیں, ٹینشن لینے کا نہیں ہے, آئندہ خیال کرو بدتمیزی نہ کرو. سمجھ میں آ رہی ہے بات کی؟ لیکن اپنا عیب تو پتا ہونا انسان کو, یہ تو احساس ہو کہ یہ میں نے کوئی کمال نہیں کیا. ہماری جو ینگ جنریشن ہے وہ جلد بازی کے فیصلوں کو کمال سمجھتی ہے, کہتے ہیں یہ ایسا ہی نہیں ہو گیا, یہ کس کی دوڑ ہے, عقل کی دوڑ ہے کہ سوچے سمجھے بغیر ٹھا کر کے فیصلہ کیا, اور تیرا بھائی تو ایسے ہی فیصلے کرتا ہے, اور دیکھا ابھی ٹھا کر کے صحیح فیصلہ نکلا. تو یہ تیرا بھائی بالکل بیوقوف اور پاگل ہے جو ٹھا کر کے فوراً کیا کرتا ہے, فیصلے کرتا ہے. تو یہ بیوقوف ہونے کی علامت ہے. صبح و شام کیسے جا رہے ہیں, کاروبار کر لیتے ہیں, کروڑوں روپے ڈبو دیتے ہیں بزنس میں کاروبار. ہمارے ایک دوست کا فون آیا, میں آپ کو بتاؤں, بہت بڑے نقصان سے اللہ نے بچا لیا ان کو. انہوں نے مجھے کہا میں ایسے کردار کو وہ کروں گا نا تاکہ پتا نہ چلے کس کی بات ہو رہی ہے, کہ فلاں صاحب مجھ سے پیسہ مانگ رہے ہیں بزنس کے لیے. ان کا ارادہ ہوا بس پیسہ پکڑائیں اور دے دنا دن نوٹ چھاپنے کی مشین. اچھا, جو بندہ پیسہ مانگ رہا ہے وہ بھی ادھر ہی کا کراچی کا, اور بہت مالدار آدمی ہے اور بہت نوٹ چھاپ رہا ہے, سمجھ رہے ہو. انہوں نے مجھے فون کیا کہ آپ کے علاقے کا کراچی کا ایک بندہ ہے, بہت پیسے والا ہے, مجھ سے پیسے مانگ رہا ہے اور کہہ رہا ہے کاروبار میں پیسہ لگاؤ, آدھا پروفٹ تمہارا آدھا میرا. حالانکہ میں تو کاروباری آدمی نہیں ہوں, لیکن انہوں نے مجھے فون کیا کہ میں پیسہ دینا چاہ رہا ہوں, میرا بھی دل سے, کیونکہ کمبختوں کے پاس روزگار تو ہے نہیں کراچی میں. ہم جیسے کمبختوں کے پاس, میجورٹی کے پاس کیا روزگار ہے؟ تو جو بھی سنہری باغ دکھاتا ہے نا, بس یہ میرا مکان بیچ کے بھی تو لے لے, ٹھیک ہے نا, اتنا نیک آدمی ہے. اور بھائی تجھے پہلی بات یہ کہ آپ کو یہ کیسے پتا چل گیا کہ یہ نیک ہے؟ کیا خیال ہے, کیسے پتا چل گیا کہ یہ نیک آدمی ہے؟ جب تک معاملات نہیں ہوں گے آپ کسی کے چہرے کو دیکھ کے فیصلہ کرو گے کہ نیک ہے. کہہ رہے نہیں, وہ اتنا زبردست ماشاءاللہ ان کی داڑھی اور متشرع. ارے کیا دو نمبر آدمی داڑھی نہیں رکھ سکتا کیا؟ ہو سکتا ہے یہی بزنس ہو, داڑھی رکھ کے لوگوں سے پیسے نکالنا. تو یہ دو تین دن پرانی بات ہے, زیادہ پرانی بات نہیں ہے. وہ کہنے لگے میں نہ ان کو میں دینا چاہ رہا ہوں, بس مجھے پتہ نہیں کیا خیال آ گیا رات کو 2 بجے, آپ کو میرے دوست ہیں نا, کہ میں ایک دفعہ آپ سے مشورہ لے لوں. میں نے کہا جب مشورہ لیا ہے نا تو پھر میں آپ کو صحیح مشورہ دوں گا. میں نے کہا ذرا مجھے یہ بتاؤ اس کی اپنی پراپرٹیاں کتنی ہیں, اس بندے کی اپنی پراپرٹی کتنی ہے. پتا چلا جی بحریہ ٹاؤن میں اور فلاں جگہ. اب ہو سکتا ہے لاہور کا واقعہ ہو, میں کراچی کا کر کے بتا رہا ہوں, یا اسلام آباد کا ہو میں, تاکہ ایسا نہ ہو اس بندے کو لوگ سنا دے تیرے بارے میں بات ہو رہی ہے. میں نے کہا آپ اس سے یہ بولو کہ اپنی یہ پراپرٹی جو تمہارے استعمال میں نہیں ہے یہ بیچو. اور مفتی صاحب نے مشورہ یہ دیا ہے کہ یہ والا پورا پیسہ لگا دو. اور مفتی صاحب نے کہا پورا پروفٹ خود رکھو. میں نے کہا مزہ آ جائے گا نا, وہ خوشی سے بے ہوش ہو جائے گا. یار مفتی صاحب نے ابھی آدھا پروفٹ کسی اور کو دینا پڑ رہا ہے, اور اپنا پلاٹ بیچ کے اپنا کاروبار میں لگاؤں گا, پورا پروفٹ میں رکھوں گا. میں نے کہا خوشی سے بے ہوش ہو جائے گا وہ, مجھے پتا تھا نہیں ہوگا. تو اس نے ایسا ہی کیا, اس نے کہا یار وہ میرا نام نہیں لیا, اس نے کہا ایکچولی وہ کسی سے میں نے مشورہ کیا تو آپ کا سنا یہاں 2-3 جگہوں پہ بڑی بڑی پراپرٹی ہیں, انہوں نے کہا ہے, تو ایسا کریں آپ وہ پراپرٹی بیچیں اپنے کاروبار میں لگائیں, اور جو پروفٹ ہوگا نا پورا آپ رکھیں. مشورے کبھی مجھے نہیں چاہیے. میں نے کہا اس کا جواب دیکھو کیا دیتا ہے وہ, اس کا جواب دیکھو. تو انہوں نے مجھے بتایا کہ اس کا جواب ہی آیا ہے کہ نہیں ایکچولی وہ تو میں نے اپنے مستقبل کے لیے, فیوچر کے لیے رکھا ہوا ہے, وہ تو ایسا نہیں ہے کہ میں اس کو بیچوں. اور ایکچولی ایسا, میں نے کہا یہ الو بنا رہا ہے, دنیا میں اس سے بڑا بے وقوف کوئی نہیں ہے جس کو پتا ہے کہ میرے کے لیے پیسے ڈبل ہو جائیں گے پھر بھی کسی اور کے لگا رہا ہو, اپنے نہ لگا رہا. وہ تمہارے لگا اس لیے رہا ہے, اس کو پتا ہے ڈوب بھی سکتے ہیں اور ڈبل بھی ہو سکتے ہیں, بلکہ غالب یہی ہے کہ ڈوبنے کا پورا چانس ہے, 1% چانس ہے کہ پیسے مل جائیں. تو دیکھو کتنے ایک آدمی کو کتنے بڑے نقصان سے بچ لیا نا. یہ کیا تھا, تھوڑا سا مشورہ کر لیا. اور میرا آپ سب لوگوں کو یہ مشورہ ہے, بغیر کسی کال کے مشورہ دے رہا ہوں کہ اگر آپ نے اپنے پیسے کسی کو کاروبار میں دے دیے, اسی وقت انا للہ و انا الیہ راجعون پڑھ کے اس سے مطالبہ بھی مت کرو, بھول جاؤ, گئے خام خام میں ٹینشن ہوگی بلڈ پریشر کے, جب بن گئے تو صدقے کی نیت کرو, بولو چور لے گیا ڈاکو لے گیا, دنیا میں اس سے بڑا بے وقوف کوئی نہیں جو دوسرے کو پیسے دے, اور یہ امید پاکستان کی بات کر رہا ہوں, اور یہ امید لگا کے بیٹھے کہ مجھے اب اس سے کیا ملے گا, اور اگر نفع دے رہا ہے نا بہت ڈینجرس ہے, نفع اگر دے رہا ہے نا سمجھ لو اب یہ تمہیں ڈسے گا, کیوں نفع دے کے وہ اعتماد بحال کر رہا ہے کہ بیٹا ابھی ایک کروڑ دیا ہے میں تجھے نفع دے کے اعتماد یہ بحال کر رہا ہوں کہ اب تو 10 کروڑ دے گا, کیونکہ جب پروفٹ آنا شروع ہوتا ہے نا آدمی کو اعتماد ہوتا ہے, وہ کہتا ہے سب کچھ بیچ کے سب کچھ ادھر ہی جھونک دو, اس کے بعد آپ کا پروگرام ہمیشہ کے لیے وڑ گیا. پھر آج ایک بندہ آیا جس کا پروگرام اسی طریقے سے وڑ گیا تھا, کہنے لگا مجھے ایسا لگتا ہے کسی نے بندش کر دی ہے میرے اوپر, آج ہی کی بات ہے. میں نے کہا بندش کرنے کی آپ جیسے بے وقوفوں پر ضرورت ہے ہی نہیں. تو پوری قوم کا المیہ کیا ہے میرے بھائی, الحلم والانا, اس کی کیا ہے ہماری سوسائٹی میں کمی ہے, جس کا اللہ نے قرآن میں ذکر کیا ان الانسان خلقا ہلوا, انسان جلباز ہے. تو غصے میں فیصلے مت کیا کرو, اچھا خوشی میں لوگوں سے بڑے بڑے وعدے بھی مت کر لیا کرو, میں بھی بھگتا ہوا ہوں بہت وقت کسی سے نا, مجھے ترس آیا کسی کے اوپر, یار اتنے پیسے میری طرف سے, بعد میں وہ تو بھی ٹھیک ہو گیا, اب ہمیں ترس بھی آنا ختم ہو گیا, اس کے حالات بھی اچھے ہو گئے, بھگت آدمی کہتا ہے اب وہ کہہ رہے دو تم نے بولا تھا, تو بھائی ایک دم دو تین آنسو دیکھ کے ایک دم ڈھیلے بولو نہ ہوا, جب کوئی رو رہا ہوتا ہے نا غم میں ہوتا ہے آدمی ایک دم جذباتی ہو جاتا ہے اور بڑے بڑے وعدے کر لیتا ہے. کسی نے بڑی زبردست بات کی ہے کہ جب تم غصے میں ہو تو کبھی کسی کو دھمکی نہ دو, اور جب خوشی میں ہو تو کسی سے وعدے مت کرو. نہ خوشی میں انسان نارمل کنڈیشن میں ہوتا ہے, اور نہ نفرت اور بغض میں نارمل کنڈیشن میں ہوتا ہے, غصے میں بھی نارمل کنڈیشن میں نہیں ہوتا. نارمل جب ہو گئے تو اس وقت دیکھو کہ کس کو کیا دینا ہے, کس سے کیا میں نے وعدہ کرنا ہے. گرل فرینڈ کے ساتھ دیکھو نا, کیونکہ شروع میں بڑے جذبات ہوتے ہیں تو کیسے بڑے بڑے وعدے کر لیتے ہیں لوگ. ایک آدمی کو کسی لڑکی سے عشق ہو گیا تھا, بڑے تاجر ہیں, میرے پاس آئے کہ میری یہاں شادی ہو رہی ہے, تو انہوں نے مجھے کہا ہے کہ 3 کروڑ کا پلاٹ میرے نام کر دیں نکاح نامے میں. نکاح بھی میں ہی پڑھا رہا تھا. میں نے اس بندے کو سمجھایا, میں نے کہا کیا ہیرے جواہرات جڑے ہوئے ہیں تیری اس محبوبہ میں, 3 کروڑ کا پلاٹ تو اس کو دے رہا ہے, تمہارے کوئی رشتے دار بھی نہیں ہے یہ. کہہ رہے نہیں میری فیس بک پہ دوستی ہوئی ہے, لڑکی بالکل ٹھیک لگ رہی ہے مجھے. فیس بک پہ تو جج کیسے کر رہا ہے کہ ٹھیک ہے یار. مجھے انہوں نے جہاز کا ٹکٹ دیا, بہت قریبی دوست, کیا آپ میرا نکاح پڑھائیں گے. نکاح مجھے کیا پتا کس سے نکاح ہو رہا ہے. اب میرا دوست تھا, میں نے جب مہر دیکھا میں نے کہا تھا کیا پاگل ہو رہا ہے, 3-3 کروڑ کے پلاٹ دے رہا ہے, اور بھی بہت کچھ دے رہا تھا وہ. میں نے کہا میرے بھائی ابھی تو عشق میں پاگل ہوا ہوا ہے, اتنے بڑے بڑے وعدے مت کرو. کہہ رہے نہیں لڑکی ایک نمبر ہے. میں نے کہا کہاں سے پتا چلا. کہہ رہے فیس بک پہ میری اس سے 1 مہینہ چیٹنگ ہوئی ہے, میں نے اندازہ لگا لیا کہ بہت نیک ہے. میں نے کہا یار فیس بک پہ نہیں اندازہ ہو سکتا, تمہارے نہ کوئی رشتے دار ہے. بہت سمجھایا اس بندے کو کہ یار اس کو بھی تو محبت ہے نا. کہہ رہے نہیں سیکیورٹی تو چاہیے نا اس کو. میں نے کہا تمہیں نہیں چاہیے سیکیورٹی, تم بھی تو اس کو یہ بھی تو پتا چل گیا تم بہت اچھے ہو, یا یہ نہیں پتا چلا جب بہت اچھے ہو تو سیکیورٹی کے لیے 3 کروڑ کیوں لکھوا رہی ہے. دیکھو معقول بات کر رہا ہوں کہ نہیں کر رہا. اب اس کو بھی تو 1 مہینے میں تم سے فیس بک پہ چیٹنگ سے پتا چل گیا ہوگا بہت اچھے ہو, اعتماد ہے تبھی تو شادی کے لیے اوکے کیا نا. تو اب وہ سیکیورٹی کے لیے 3 کروڑ کا مطالبہ کیوں کر رہی ہے. 3 کروڑ تو صرف ایک پلاٹ تھا, اور بھی پتا نہیں کیا کیا تھا, پھر گھر بھی نام ہوگا, یہ بھی ہوگا, وہ بھی ہوگا. اچھا وہ لڑکی اتنی ہوشیار تھی, وہ ایک اور قاضی لے کر آئی ہوئی تھی اپنی طرف سے, لڑکی والے نا, جو مجھ پہ روپ ڈالنے کے لیے کہ جو مہر ہے وہ لکھو. اب میں نیوٹ بیٹھا ہوا ہوں, مجھے لگ رہا ہے بیٹا اس کا بیڑا غرق. اچھا اب میں اشارے بھی نہیں کر رہا, لڑکی والے دیکھیں گے یار یہ تو ہمارا سارا کیا, ہمارا پروگرام ہی برباد کر رہے. تو میں نے کیا وہ ایک دو دوست تھے نا, میں یوں کر رہا ہوں نا, اس کو دولہا کو سائڈ پہ لے کے جا دولہا. وہ سائڈ پہ لے کر گئے, پھر میں نے لڑکے کو بلایا, وہ جو دولہا کا میرا ہی دوست تھا وہ, اس کو میں نے بولا اس کو سمجھا خدا کے بندے مت کریے کام, 3 کروڑ میں تجھے 4 بیویاں مل جائیں گی, तो लेकिन वही है, दिमाग नहीं था, अब वो बेजार हो गया। हमने कहा जाओ भाड़ में, हमने लिख दिया, निका पढ़ा दिया। मेरा ख्याल है 15-20 दिन गुजरे होंगे, उसके बाद वो हमारे दोस्त के फोन आ रहे हैं, यार ये तो बड़े दो नंबर निकले, यार ये तो बड़े ये निकले। मैंने कहा इंजॉय करो लाइफ को, क्या करो, भूत सवार था ना। अब तलाक हो गई उनकी, तलाक भी हो गई, बदनामी भी हुई, पता नहीं क्या क्या हुआ होगा, अल्लाह ही बेहतर जानते। और ये तो वो है जो हमें दिखाए हुए थे, बाकी जो उसने जो लोगों को दो रिश्तेदारों पे खर्च किया शादी पे और हनीमून पे, वो अलग है। सब लुटपुट के, बीवी भी शॉट और पैसा भी शॉट। इसलिए कहते हैं जब बहुत ज्यादा आदमी एक्साइटेड होता है, जज्बाती होता है, उस वक्त फैसले नहीं करने, क्योंकि इस चढ़ावा था ना 3 करोड़ भी हल्के लग रहे थे। वो समझ रहा था कि मुफ्ती साहब कबाब में हड्डी बन रहे हैं, मुफ्ती साहब क्या बन रहे हैं कबाब में। तो ना मेरे भाई जज्बात में कभी किसी से इंसान वादा करे, मैं खुद भी इन चीजों की मुझसे भी मुखालफत होती है, ये 3 करोड़ वाली तो नहीं हुई अल्हम्दुलिल्लाह कभी, लेकिन इंसान को एहसास होना चाहिए कि भाई जज्बातियत ये बुरी चीज है, अगर कभी हो भी जाए तो वह इस्तिग़फ़ार करके इंसान उसकी इस्लाह की कोशिश करे। समझते हो कि नहीं समझते। मेरे जो शेख है ना हजरत मुफ्ती अब्दुल रहीम साहब, जिनसे मैं बैत हूं, मैंने 30 साल उनके साथ गुजार दिए हैं, आप हैरान होंगे, और बहुत क्लोज होके गुजारे हैं। 30 साल में मैंने एक दफा उन्हें ऊंची आवाज से बात करते हुए नहीं देखा, मैं बड़ा हैरान होता हूं। हालांकि पहले तो हम 8 साल तो बहुत ही क्लोज रहे हैं, गुस्सा भी आता है इंसान को, कभी खुशी होती है कभी गुस्सा होता है। 30 साल में एक दफा चीखते हुए होता है ना अपने मातहतों को, दफा हो जाओ यहां से, निकलो यहां से। हम नबी सल्लल्लाहु अलैहि वसल्लम के अखलाक सुनते थे ना, कि आप सल्लल्लाहु अलैहि वसल्लम को जब बहुत ज्यादा गुस्सा आता था तो पता है कैसे, सिर्फ चेहरे से पता चलता था सहाबा को कि आपका चेहरा गुस्से से सुर्ख। मुझे जब बहुत गुस्सा आएगा ना तो चेहरा देखने की जरूरत नहीं, स्टाइल से पता चल जाएगा आपको। हम सबका यही हाल है, मैं अकेला थोड़ी हूं, जब गुस्सा आया होगा ना उठक पटक कलाबाजियां खा रहा होगा, हम सबकी चीख अलग रहा होगा, गला अलग फाड़ रहा होगा, और चीजें उठा उठा के अलग फेंक रहा होगा, अलग लाते हैं। एक खातून ने खुला लिया अभी, मैंने कहा ये खुला बनता नहीं है, क्या करता था शौहर, कहती वो गुस्से में बहुत मारता था। मैंने कहा आपको मारता था कि नहीं, दीवारों को मारता था। मैंने कहा ये इस जमाने का अजीम शौहर है, जिसको गुस्से में पता है कि बीवी पे हाथ नहीं उठाना, दीवारों को मार के, बाल्टियां तोड़ के, गिलास तोड़ के अपनी ठरक खत्म कर रहे हैं। ये बहुत अजीम शौहर है इस जमाने का, वरना आजकल गुस्से में कंट्रोल है किसी को। मैंने कहा इतने नेक इंसान से खुला ले रही हो यार, 2 साल हुए शादी में, जब भी गुस्सा आया गिलास तोड़े हैं उसने, और ये भी नहीं कि बीवी के सर पे तोड़े, दाएं बाएं तोड़े। मैंने कहा गिलास का कोई खर्च, मैं खर्चा दे दूंगा गिलास तोड़ने का। लेकिन खवातीन में भी बर्दाश्त खत्म हो गई है आजकल। तो हम और आप जब गुस्से होते हैं तो कलाबाजियां खाते हैं, ये तोड़ दो उसकी हड्डी तोड़ दो। हमारे नबी सल्लल्लाहु अलैहि वसल्लम के अखलाक क्या थे, अलहिल्म और अना था ना, बर्दाश्त। तो हमारे नबी के अखलाक ये थे कि आप अच्छा खुशी में भी हम पागल होते हैं, जब हम बहुत ज्यादा खुश होते हैं तो भी उछल कूद मचाई भी होती, हम लोग वादे कर रहे होते 3 करोड़ क्या 5 करोड़ ले लें मेहर में। हमारे नबी सल्लल्लाहु अलैहि वसल्लम की सीरत क्या है, खुशी में आप सल्लल्लाहु अलैहि वसल्लम का चेहरा ऐसे चमकता था, हत्ता इदा सुर्रस्तनारा वजहु कान्ना वजहु क़ित्अतु क़मर। सहाबी कहते हैं जब आप खुश होते हैं ना, आपका चेहरा ऐसे चमकता जैसे 14वीं का चांद, ऐसे नूर की किरणें निकलती थी उससे, ऐसे चमकता था चेहरा, जिससे सहाबा समझ जाते थे आप सल्लल्लाहु अलैहि वसल्लम बहुत ज्यादा खुश हैं। और जब गुस्सा आता आप सल्लल्लाहु अलैहि वसल्लम, गजब भी आता था, तो उस गजब में क्या होता था कि ऐसे लगता था जैसे अनार के दाने आपके चेहरे पे निचोड़ दिए, गुस्से से आपका चेहरा ऐसे सुर्ख हो जाया करता था, आवाज नहीं होती थी कि चीखना चिल्लाना, दफा हो जाओ, ये कर लो। ये चीज मैंने अपने शेख में देखी है, उनको हमने देखा है, कितना मर्जी कोई सता ले, गुस्सा करे, फैसला हमेशा तहम्मुल के साथ, गौर और फिक्र के साथ, तमाम हर चीज पे ना पॉजिटिव नेगेटिव तमाम पहलुओं पे गौर करने के बाद एक राय कायम करना। दूसरी बात, जल्दबाजी ना करना किसी चीज के फैसला करने में, फिर भी इंसान से गलती हो सकती है, जो थोड़ी कह रहे हैं वो फरिश्ते हैं, लेकिन कवायद पूरे कर देते हैं। भाई कोई राय किसी शख्स के बारे में, किसी भी चीज के बारे में राय कायम करनी है, जल्दी नहीं, तमाम पहलुओं से, उसके तमाम पहलुओं पर गौर करके, प्रॉपर नॉलेज लेके एक राय कायम करनी है। फिर भी इंसान है, गलती हो सकती है, लेकिन एक प्रोसेस तो पूरा किया ना, मैं और आप उस प्रोसेस को पूरा नहीं, हमें कोई आके बोल देना वो चोर है, दो चार लोग बोले, हमें कोई आके बोल देना तुम बेवा, तुम्हारी बीवी बेवा हो गई है, हम ऐसे जज्बाती है, दो दफा बोलेगा तीन दफा बोलेगा हमें यकीन आना शुरू हो जाएगा, लगता है कि बेवा वाकई में हो गई है, क्योंकि इतने लोग कह रहे हैं, टिकटॉक पे भी हमने देखा, फेसबुक पे भी खबर चल रही थी, जब सब कह रहे हैं तो यकीनन बेवा हो गई होगी। ये मेच्योरिटी नहीं है कि हम थोड़ा सा गौर कर लें, अब जब मैं जिंदा हूं तो बेवा कहां से हो गई हूं। तो अल्लाह मियां ने ये जो फरमाया है, इन्नल इंसान खुलिका हलुआ, इंसान जल्दबाज है, तो ये तारीफ में नहीं कहा, बल्कि इंसान का एक टेक्निकल फॉल्ट है जो अल्लाह ने बयान किया है। तो इससे खुलासा बस बयान का यही निकला कि हमारी कौम भी जल्दबाज, मुस्लिम हुकूमतें भी जल्दबाज हैं, हुकूमतें भी जल्दबाज हैं हमारी, वो भी बहुत से ठक 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 ऐसे फैसले करती हैं, बाद में जब आवाम की तरफ से चपेटे पड़ते हैं ना उनको, तो उनको पेट्रोल धड़ाम से इतना सस्ता, अब पता नहीं 15 रुपए की रिपोर्ट आ रही है, खुश ना हो, ऐसा ना हो ये गले पड़ जाए 15 रुपए, पता नहीं अफोर्डेबल भी, वो तो इतना कभी हुआ नहीं है, 15 रुपए 5 रुपए, रिपोर्ट 15 की थी चलो 5 कर दिया, शुक्र अदा करो, अच्छी बात है। तो बहुत सारे फैसले हो रहे होते हैं, भाई ये कर दो वो कर दो, उसके बाद भुगत रहे होते हैं। तो हुकूमतें भी जल्दबाज हैं और कौम भी क्या है, जल्दबाज। आखिरी बात बयान करके अपने बात को खत्म करता हूं। देखो दुनिया में कामयाबी के जो भी उसूल इख्तियार करेगा, चाहे वो काफिर हो या मुसलमान हो, दुनिया दारुल असबाब है, जो कामयाबी के उसूल इख्तियार करेगा अल्लाह उसे दुनिया में कामयाब करेंगे। फिर अल्लाह ये नहीं देखते कि ये काफिर ये काम कर रहा है या मुसलमान ये काम कर रहा है, समझते हो। मिसाल के तौर पर एक काफिर है, वो एक्सरसाइज करता है, खाने पीने में उसकी तमीज से जिंदगी गुजारता है, उसकी सेहत अच्छी हो जाएगी, और एक मुसलमान तहज्जुद गुजार, नमाजी, परहेजगार, सुबह शाम मेरे बयान सुन के पराठे फोड़ रहा है और हलवे मांडे खा रहा है और पड़ा रहता है, बस नमाज के लिए उठ के आएगा, खुशू खुशू से नमाज पढ़ के दोबारा वहीं मस्जिद में लेट जाएगा, थोड़े दिन में धमाके से फट जाएगा, ये क्या ख्याल है, नाकाम हो जाएगा ये। अब कोई कहे ये देखो कलमा गो मुसलमान था और वो काफिर, वो 99 साल जी के गया है, हालांकि अल्लाह का दुश्मन, और अल्लाह ने इसको 30 साल में ही मौत दे दी, इसका मतलब अल्लाह को भी मुसलमानों का ख्याल नहीं है, तो ये दलील दुरुस्त होगी। अल्लाह कहेगा भाई दुनिया दारुल असबाब है, जो कामयाबी के असबाब इख्तियार करेगा, चाहे मुसलमान हो चाहे काफिर हो, मैं उसे दुनिया में कामयाब करूंगा। तो नाकामी के असबाब हैं जल्दबाजी, हिल्म और अनाज की कमी, ये सबब मुसलमान कौम में आजकल भरपूर तरीके से पाए जाते हैं, इसी वजह से हम दुनिया में क्या है भाई, नाकाम। और जो यूरोपियन कंट्रीज हैं, जो गैर मुस्लिम कंट्रीज हैं, उनमें आपको मेच्योरिटी मिलेगी, वो जब फैसले करते हैं तो जल्दबाजी में नहीं करते, बहुत उनके मशवरे होते हैं, कॉन्फ्रेंसेज होती हैं, तमाम पहलुओं पे, पॉजिटिव नेगेटिव पहलुओं पे गौर करके एक कानून पास करते हैं वो, जिसकी वजह से अल्लाह ने दुनिया में उनको कामयाबी दी है। तो ये जो इस्लाम ने हमें कुरान में बताया ना कि जल्दबाजी नहीं होनी चाहिए, ये सिर्फ आखिरत के लिए नहीं है, ये हमारी दुनिया को भी कामयाब कराने के लिए। इसलिए जब भी कोई पैसे मांगा करे तो ना पकड़ा दिया करें, कहीं फौरन कोई लड़की हसीना नजर आ गई, जल्दबाजी में पैगाम भेज दिया, शादी हुई, उसने तबीयत से क्या लगाई, एक हकीम साहब की दो बीवी हमारे जानने वाले, किसी को पता नहीं चलेगा, पंजाब में है, तो वो इतने डिप्रेशन में ना, इतने डिप्रेशन में, एक दिन मैं उनसे मिलने गया, तो उसमें भी है वो, यानी कोई इस्लामी तंजीम में भी है, तो मैंने कहा आप इतने बीमार कैसे हो गए, उन्होंने कहा यार मैंने जब से दूसरी शादी को भी उनके 20 साल हो गए, तो उस वक्त से मैं डिप्रेशन ही झेल रहा हूं। मैंने कहा कैसे, क्या हुआ था, कह रहे यार चलती हुई एक सड़क पे लड़की जा रही थी खूबसूरत, तो हम भी उसके पीछे निकल लिए, सेलेक्शन का वे ऑफ सेलेक्शन देख रहे हैं, बिल्कुल यही स्टाइल। अच्छा जब पहले मैं उनसे मिला ना, वो हकीम ऐसे लाल टमाटर, लोग उनकी सेहत पे रश करते थे कि यार ये हकीम खाता क्या है, ये इतना सेहतमंद आदमी था, वो इतने सेहतमंद आदमी, लोग बोलते थे ये बंदा खाता क्या है यार। जब मैं दोबारा मिला तो मैंने कहा यार ये तो प्रोग्राम ही बढ़ गया इनका। तो मैंने कहा हुआ क्या, कह रहे यार असल में वो एक लड़की यहां से उनकी क्लिनिक के करीब ही थे ना, एक मां अपनी बेटी के साथ जा रही थी, बेटी बड़ी खूबसूरत थी, हम भी वो कुश्ते मुश्ते तो खा रहे होते हैं ये लोग, तो कंट्रोल में सब कुछ था नहीं, ठीक है ना, कह रहे हम भी यहीं पीछे पीछे निकल लिए, घर तक पहुंच गए हम, कह रहे इतना मैंने इसरार किया और इतना पीछे पड़ा कि भाई उस लड़की से शादी हो गई, कह रहे वो इतनी बदअखलाक इतनी बदतमीज कि उसने मेरा सर गंजा कर दिया, जब बात करेगी ऐसा लगता है उठा के क्या मार रही है, पत्थर मार रही है। अब तलाक का उनकी सोसाइटी में रिवाज नहीं होगा या बच्चे हो गए होंगे मजबूरन रखा होगा, तो वो सारे कुश्ते और माजूनों का प्रोग्राम बर्बाद हो गया। तो ये क्या है भाई, जल्दबाजी, तुम चाली मुंह देख के किसी के पीछे तुम जा रहे हो, देखो तो सही है क्या, कोई खानदानी भी है कि नहीं। तो हमारे हर फैसलों में तजियों में जो बुराई है वो क्या है भाई, जल्दबाजी की है। इसलिए कुरान के मुताबिक इस बुराई को अपने अपनी सोसाइटी से हमें निकालना पड़ेगा, तो इससे हम अच्छा, हमारी जिंदगी क्या हो जाएगी अच्छी, देर से फैसला कर लो लेकिन दुरुस्त फैसला हो। वो ज्यादा सुलेमान अहमद साहब है ना टाइम लैंडर वाले, बड़ी जबरदस्त बात करते हैं कि प्लानिंग करने में आप कई घंटे लगा दो और काम आधे घंटे का हो, प्लानिंग एक घंटे की हो, काम क्या हो आधे घंटे का हो, उसमें कामयाब हो जाओगे आप। लेकिन काम में दो घंटे लगा दिए, उसकी प्लानिंग आधा घंटे की भी नहीं थी, तो दो घंटे की मेहनत भी आपकी बर्बाद होगी, सिमत सही नहीं होगी आपकी। फिर वो मिसाल देते हैं टाइम लैंडर वाले ने चीते की, चीता 5 से 10 मिनट में शिकार करता है, चीता टाइगर जो है ना है, हाँ 90 सेकंड में अपने हदफ को पा लेता है वो, लेकिन उस 90 सेकंड के लिए प्लानिंग एक एक दो दो घंटों की भी बात दफा करता है वो, क्योंकि उसको पता है कि मैं जब इतना भागूंगा ना इतनी किलोमीटर फी घंटा की स्पीड से, तो मेरे अंदर की भी ऐसी की तैसी हो जाएगी। उस वक्त अगर ये शिकार हाथ से निकल गया तो इसका खतरा होता है कि चीता भूख से मर जाए, क्योंकि इतनी एनर्जी वो खर्च कर चुका होता है कि दोबारा उसको नया हिरन के लिए फिर बहुत इंतजार करना पड़ता है, बाद दफा वो मर जाता है उसमें, हार्ट अटैक से मर जाता है। इसलिए वो कहता है भाई मेरे अल्लाह ने सलाहियत महदूद दी है, तगड़ तगड़ मैं दौड़ सकता हूं लेकिन एक हद तक, तो मैं अपनी मेहनत को जाया नहीं करूंगा। बैठ के घंटों घंटों सोचता रहता है कि दिल देना है तो किसको देना है दिल, ऐसे ही नहीं कोई भी हिरन नजर आया फुर्तीला सा खूबसूरत सा पतली कमर है उस हिरन की, दिल उठा के दे दिया उसके भागे, वो इतनी पतली कमर थी वो आपसे भी तेज स्पीड से भाग गया, आप तगड़ तगड़ पीछे वो आगे, आपकी सारी एनर्जी खत्म, आप थक हार के बैठ गए, एक हफ्ते तक दोबारा किसी हिरन को देखने के भी काबिल ना रहे। ऐसा नहीं करता वो पूरा प्लान बनाता है, तो देखता है कि यार ये वाला मुनासिब रहेगा, ये इसकी स्पीड थोड़ी कम लग रही है मुझे, ठीक है ना, और माल इसमें क्या है गोश्त से भरा हुआ है, स्पीड थोड़ी कम लग रही है और आगे स्पीड ब्रेकर भी है इस ट्रैक पर, तो ये वाला वो घंटों घंटों लगा देता है। तो ये है नबी सल्लल्लाहु अलैहि वसल्लम का हुक्म है भाई, काम करने में आप टाइम लगा लो, वो जाया नहीं हो। हम पता है क्या समझते हैं, भाई इतनी देर में तो तू कितना काम कर लेता, सोचने में ही लगा देगा सारा दिन, कोई बात नहीं सारा दिन सोचने में लगा दो आप, लेकिन बगैर सोचे गलत काम करने से बेहतर है, सोच समझ के थोड़ा काम करो लेकिन ठीक, बगैर सोचे गलत बात कहने से बेहतर है चुप करके बैठे रहो, कई घंटे सोचने के बाद एक बात करो लेकिन वो तमीज की बात, समझते हो कि नहीं समझते। बगैर सोचे धड़ 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 तीन तीन चार चार तलाकें निकालने से बेहतर है कि उस वक्त जबान को क्या कर लो, दांतों से दबा लो और जब ठंडे हो जाओ फिर उसके बाद जाके गौर करो भाई क्या करना है, मोहब्बत से रहना है या अलहदी इख्तियार करनी है, फिर मशवरे करो सबको बिठाओ, तो वो फैसला सही फैसला होगा। और जो धड़ 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 तलाकों वाले फैसले होते हैं उनमें वही होता है, कल एक नौजवान आ गया वो रो रहा था, उस दिन एक लड़का आ गया वो रो रहा था, तो रोने धोने के अब हमारे पास तो हम तो अल्लाह का हुक्म तो नहीं चेंज कर सकते ना, तो तेरे को रो के देख के मैं गले लगूं और बोलूं जा तेरी बीवी तेरे लिए क्या कर दी हमने, उनको पादरी थोड़ी है, पादरियों के पास ये राइट है, ईसाइयत में यही था, पादरी खुद भी चेंजिंग करते रहते थे कि चलो तुम यूं करो ऐसा कर लो, हम तो नहीं कर सकते, हम तो अल्लाह रसूल का हुक्म बयान करेंगे। अल्लाह ताला समझने की अमल करने की तौफीक अता फरमाए। देखो जब गुस्सा आए ना जल्दी फैसला करो, तो अपने ऊपर कोई सदका लाजिम कर लो, ये जब भी मैंने जल्दबाजी में कुछ किया तो मैं जुर्माने के तौर पर क्या करूंगा, सदका, इससे सजा मिलेगी, आहिस्ता आहिस्ता हमारे अंदर हिल्म और अना पैदा होना शुरू हो जाएगा। अल्लाह ताला समझने की अमल की तौफीक अता फरमाए। नमाज के बाद थोड़ी देर मसाइल का सेशन होगा क्योंकि मुझे निहारी खाने जाना है, थोड़ी देर सेशन होगा इंशाअल्लाह। बिस्मिल्लाहिर्रहमानिर्रहीम। मुफ्ती साहब मैं दुरूद शरीफ कसरत से पढ़ता हूं और काफी टाइम से दुआ मांग रहा था कि मुझे
خواب میں حضور کی زیارت ہو تو کل مجھے خواب میں حضور کی زیارت ہوئی لیکن میں نے خواب میں حضور کے جسد اطہر کی زیارت کی، مطلب وصال کے بعد جسد مبارک کی زیارت ہوئی جس میں میں ان کا چہرہ مبارک تو نہیں دیکھ پایا لیکن میں نے ہاتھ مبارک اور سینہ مبارک دیکھا اور دیکھا کہ حضور کا جسم مبارک مسجد نبی میں رکھا ہوا ہے اور بہت سارے لوگ زیارت کر رہے ہیں اور میں نے بھی زیارت کی، اس کی تفصیل بتا دیں. اچھا خواب ہے، بس اللہ کا شکر ادا کریں، باقی اعمال کو ٹھیک کریں. اگر برے اعمال ہیں تو روزانہ نبی کو خواب میں دیکھ رہے ہیں، خوش ہونے کی ضرورت نہیں ہے. اچھے اعمال ہیں تو پھر نبی کی زیارت نہ بھی ہو تو ٹینشن لینے کی ضرورت نہیں ہے. اصل مدار کس پر ہے؟ اعمال پر. باقی نبی کی زیارت ہو جانا اچھا خواب ہے، اللہ کا شکر ادا کریں، لیکن اعمال کو فوکس کریں. سمجھتے ہو؟ ایک مولانا آپ پر اعتراض کر رہے تھے کہ مفتی صاحب کے اسفار میں ہوتے ہیں باہر کے اور کہتے ہیں تبلیغ کے لیے جاتے ہیں، ان کے پاس تبلیغی جماعت میں نماز کا ٹائم نہیں ہے کیونکہ اس میں کوئی کیا لکھے تبلیغی جماعت میں جانے کا ٹائم نہیں ہے سوری کیونکہ اس میں کوئی کیا لکھا ہے مزہ نہیں، بیرون ملک گھومنے کو تبلیغ کا نام دے رہے ہیں. ان کا مقصد کہنا یہ ہے کہ بھائی تبلیغ کے لیے جانا ہے تو تبلیغی جماعت میں چلے جاؤ نا، تو آپ تو الگ اسٹائل سے جا رہے ہوتے ہو، تو جو مجھے بلائے گا جس اسٹائل میں تو اسی اسٹائل میں جاؤں گا نا. مجھے جو انویٹیشن آتی ہے مختلف ملکوں سے بیانات کے لیے آتی ہے، تو بیانات کے لیے میں نہ جاؤں کیا؟ یہ کہنا چاہتے ہیں. اگر میں تبلیغ میں سال کے لیے چلا جاؤں، وہاں بھی جانا چاہیے، تو وہ والے انداز سے کام تھوڑی ہوگا جو دوسرے، کیونکہ تبلیغ میں تو ایک خاص مخصوص طریقہ ہے، اس سے آگے ہٹنے کی اجازت نہیں ہے، اور ان کا ایک بنایا ہوا طریقہ ہے جو ان کے لیے بہت ہی سوٹیبل ہے. تو کوئی بھی طریقہ ہو، جس طریقے سے بھی تبلیغ کرو. اچھا یہ کہہ رہے ہیں کہ اس میں مزہ بہت ہے، جو جس طریقہ میرا والا طریقہ ہے، اس میں جاتے ہیں، استقبال ہوتا ہے، حلوے مانڈے بھی، کھانے پینے بھی ہوتے ہیں، دعوتیں بھی ہوتی ہیں. یہ کہہ سکتے ہیں کہ بھائی تبلیغ میں جب جماعتیں جاتی ہیں تو کوئی استقبال نہیں ہوتا. اس کا جواب یہ ہے کہ میں جہاں بھی دنیا میں جاتا ہوں نا، میں منع کرتا ہوں لوگوں کو بتانے سے تاکہ استقبال نہ ہو. سمجھتے ہو؟ میں اگر استقبال کروانا چاہوں نا، آپ کی سوچ جہاں ختم ہوتی ہے نا، وہاں سے استقبال شاید شروع ہو. اللہ بچائے بڑی باتوں سے ہم جیسے نالائقوں پہ اللہ نے پردے ڈالے ہوئے ہیں. ایسی بھی آئی ہے کہ ہیلی کاپٹر آپ کو ایئرپورٹ پہ لینے کے لیے آئے گا، اتنا کراؤڈ ہوگا. تبھی میں جس کنٹری میں جاتا ہوں، اندر جانے کے بعد بتاتا ہوں میں آیا ہوا ہوں، جانے سے پہلے اکثر نہیں بتا رہا ہوتا تاکہ استقبال نہ ہو. کیونکہ مجھے فطری طور پر یہ ہلا گلا اور ہار پھور اور ہاں آ رہے ہیں اور جا رہے ہیں، یہ مجھے پسند ہی نہیں ہے ذاتی طور پر. تو یہ جو مزے والی آپ بات کر رہے ہیں. دوسری بات دعوتیں، تو دعوتوں سے بھی میں کبھی بھی خوش نہیں ہوتا کیونکہ مجھے گھر کی بھنڈی، گھر کے دال چاول، گھر کی روٹی پسند ہے. آج نہاری کا موڈ ہوا ہے بہت دنوں کے بعد، وہ بھی اپنے خرچے پہ. دعوتیں جو میں قبول کرتا ہوں اپنے لیے نہیں کرتا، سامنے والے کو خوش کرنے کے لیے. سمجھتے ہو گے نہیں سمجھتے؟ تو میری طبیعت پہ بہت بوجھ ہوتا ہے کیونکہ پھر سامنے والے کی مرضی کا کھانا کھانا ہے، ٹائم بھی سامنے والے کا ہوگا، اس سے صحت کا بیڑا غرق ہوتا ہے. یہ ٹینشن دیتی ہے مجھے دعوت، سمجھتے ہو؟ تو یہ اللہ کے لیے قربانی ہے کہ سفر میں جانے کے بعد میں دعوتیں قبول کر رہا ہوتا ہوں، یہ قربانی ہے، یہ کوئی مزہ نہیں ہے. تیسری چیز مزے، سمندر میں ڈبکی مار کے باہر نکلے اور ہیلی کاپٹر میں جاپان میں گھوم رہے ہیں. تو ہیلی کاپٹر میں جو میں جاپان میں گھوما، وہ بھی ہمارے میزبان نے زبردستی گھمایا محبت میں. مجھے ہیلی کاپٹر میں گھومنے کا 5 روپے کا بھی شوق نہیں تھا. اب کوئی چھوٹے بچے تھوڑی ہیں، منے تھوڑی ہیں جو ہیلی کاپٹر میں جھولے مل رہے ہیں ان کو، مجھے ذرا بھی نہیں تھا. ان کی خواہش تھی مفتی صاحب ایک دفعہ ہمارے ساتھ ہیلی کاپٹر میں یادگار سفر کر لو، تو وہ بھی اپنی خوشی کے لیے نہیں بلکہ میزبان کی خوشی کے لیے میں نے سفر کیا. اور یہ سفر حاجی عبد الوہاب صاحب رحمت اللہ علیہ نے بھی کیا ہوگا اور بھی بزرگوں نے کیا ہوگا، اپنے لیے نہیں. تو یہ میں نے انجوائے نہیں کیا، یہ کس نے انجوائے کیا ہے؟ سمجھ رہے ہو؟ ہاں ہم نے ڈبکی انجوائے کی ہے، وہ کسی کے مشورے پہ نہیں، وہ ہم نے خود. تو کیا ہم انسان کے بچے نہیں ہیں کیا؟ اتنا بھی نہیں انجوائے کرنے دو گے یار ہمیں؟ جا رہے ہیں اور ڈبکی مار کے نکل رہے ہیں. اب سوال پیدا ہوتا ہے تو مار لیتے ڈبکی سمندر میں، نکل آتے، ویڈیو بنانے کی کیا ضرورت ہے؟ तो अगर मेरी उस डिप्की को देखकर फैंस भी इंजॉय कर लें तो गवर्नमेंट ने उन पर भी कोई पाबंदी, क्या ख्याल है भाई? बहुत से लोग इंजॉय कर रहे होते हैं, वाह भाई वाह, डुबकी हम मार रहे हैं, मजा किसको आ रहा है? मुर्गी हमारी अंडा दे रही है और मजा उनको आ रहा है जो व्लॉग देख रहे हैं अंडा देने का। तो इसमें क्या खराबी है यार? तो बाकी ये दौरे तबलीगी ही होते हैं, समझते हो? और इसमें ये नहीं, मजे कम होते हैं, टेंशन ज्यादा होती है। यही वजह है दुनिया में कौन ऐसा बेवकूफ होगा जो अमरीका जाए और एक हफ्ते के बाद वापस आ जाए, जबकि छुट्टी भी मेरी लंबी थी। एक हफ्ते के बाद मैं क्या किया, वहां से भागा हूं, इतना रोका और फिर फोकट में था मैं वहां पे, क्योंकि मेरे खर्चे जिन्होंने इनवाइट किया वो। आप बताओ, तुम्हें कोई जहाज का आने जाने का टिकट दे अमेरिका का और तुम्हें वहां मुर्गे भी रोजाना खिला रहा हो और होटल में लग्जरी होटलों में रिहाइश भी दे रहा हो, तुम एक हफ्ते में आओगे वापस? तुम वहीं पड़ जाओगे वहीं पे, क्योंकि तुम्हें बहुत मजा आ रहा होगा। क्योंकि हमें मजा नहीं आ रहा था, इसलिए हम एक हफ्ते बाद हम पनामा चले गए। वहां से हमने कहा निकल भाई यहां से, कहीं और जाओ। वहां भी एक हफ्ते के बाद वहां भी बड़ा मजा आता। मैं जब गया हूं तो फ्री का खाना था, क्योंकि मेजबान ने जाहिर मुझसे खाने के पैसे थोड़ी लेंगे, इतना तो अलग अलग करता ही है ना अगला। उसके बाद में एक हफ्ते में थक गया, मैंने कहा भाई वापस जाना है। तो अगर मजे होते तो मेरी छुट्टी भी लंबी थी, इसके बावजूद हम वापस जल्दी आ गए। वजह उसकी ये थी, खालिसतन तबलीगी दौरा था जिसमें दिमाग इस्तेमाल हो रहा था, दो दो घंटे के बयानात हो रहे थे, थक गया था बुरे तरीके से। उसके बाद खाना खाने के, लेट नाइट खाना है, फिर उसके बाद बदहजमी अपने घर में, जैसे आदमी टांगे फैला के सोता है भाई। अमेरिका हो, जापान हो या कोई भी दुनिया का मुल्क हो, शादीशुदा आदमी जो बच्चों वाला हो उसको जो मजा घर में आता है, हाँ कवारे छड़े छांट को नहीं आएगा घर में मजा, वो कहेगा घर से बाहर ही रहो, गटर के ढक्कन में बैठ रहो। लेकिन जब आदमी का घर होता है ना, जो सुकून उसको घर में मिलता है वो सुकून दुनिया में उसको कहीं भी नहीं मिलता। तो तबलीग में भी जाना चाहिए, मैं ये नहीं उसकी नफी नहीं कर रहा, और तबलीग का काम ज्यादा बड़ा काम है, इसमें भी दो राय नहीं हो सकती। ज्यादा इस लिहाज से कि वो बड़ा नेटवर्क है, उसमें कुर्बानियां बहुत हैं और तबलीग की कुर्बानियां ही हैं जो हम भी इस रास्ते पे चले हैं। बाकी मैं लोगों से अक्सर एक बात कहता हूं, अगर लोग कहते हैं ना मौलवियों के मजे बहुत होते हैं, तो एक बच्चे को मौलवी बना क्यों नहीं देते? मजे का किसको शौक नहीं होता? बना दो ना फिर। बाकी लोग कहते हैं जहाज में जा रहे हैं, तो जहाज में एक दफा या दो दफा मजा आता है, उसके बाद जहाज का सफर जितनी बड़ी टेंशन है ना, ट्रेन में ज्यादा मजा आता है। डकाटक डकट नालों से गुजरती है, फिर पुल से गुजरती है, हर पाकिस्तान की ट्रेन में हर मिनट के बाद साउंड चेंज होगा आपका, ट्रेन का साउंड। बाहर मुल्कों में एक ही साउंड आता रहेगा, यहां एकदम महल्ले से गुजरना शुरू हो जाएगी ट्रेन ना, उसका साउंड बिल्कुल अलग। फिर नाला आ जाएगा नीचे टकाटक टकम टकाटम, फिर एक दरिया आएगा खतरनाक किस्म का, उसका अलग। फिर आगे गधा खड़ा हुआ होगा, एकदम जज्बात बन जाते हैं, वो हटेगा फिर ट्रेन पास होगी। यहां ट्रेनों में बहुत मजा है, समझते हो? तो इसलिए मजे वजे नहीं है भाई, इसमें टेंशन है। मैं तो अमेरिका गया था, मेरा ख्याल था बहुत ही मजा आएगा, मैं एक महीना गुजारूंगा, नहीं मजा आया। एक हफ्ता गुजार के मुझे बहुत रोक रहे थे वो, रुक जाओ। इधर आया हूं, मेरे इस्तकबाल में गटर का माल मलादा उठा के घर के बाहर रखा हुआ था किसी ने। मैंने आते ही कहा, मैंने कहा दिल जा रहा था वीडियो बनाऊं, तो मैंने कहा यार अपने शहर की इतनी बुराई नहीं करनी चाहिए। तो फिर भी यार मजा घर में ही है, अभी भी पड़ा होगा, आप जाके देख लो। मस्जिद के इमामत है तो छोड़ भी नहीं सकते घर, क्या करें? अब सूख गया है, बदबू खत्म हो गई है उसमें। ये कुदरत की तरफ से भी कुछ, अल्लाह की तरफ से भी कुछ इंतजाम होते हैं। गिद्धों को पाल लो कराची में। मैंने पनामा में आपको साहिल समंदर पे गिद्ध दिखाए ना, वो गिद्ध क्यों पाले हुए हैं? वो सारा मछलियों का कचरा उठा लेते हैं। तो मैंने उसमें व्लॉग में ये बात कही थी कि बेहतरीन पैकेज है कराची की गवर्नमेंट के लिए, गिद्ध पाल लें, वो खुद ही सारा कचरा उठा लिया करेंगे, गवर्नमेंट से तो उठ नहीं रहा कचरा। सूरह माईदा में आयत नंबर 55 में अल्लाह ताला फरमाता है, तुम्हारे दोस्त ईमान वाले हैं, वो ज़कात देते हैं, वो रुकू में होते हैं। असल तर्जुमा तो ये, लेकिन हमारे हनफी मुफ्तियान तर्जुमा में क्या करते हैं, कहते हैं कि ये तर्जुमा नहीं है बल्कि अल्लाह के हुजूर झुके हुए होते हैं। क्या ये कुरान में तहरीफ नहीं है? तुम्हारे दोस्त ईमान वाले हैं, ज़कात देते हैं, वो रुकू। भाई वहुम खाशिऊन का मतलब रुकू करना नहीं है, खाशिऊन तो खुशू को कहते हैं। अगर खाशिऊन का मतलब रुकू करना होगा तो फिर कद अफलहल मुमिनून अल्लदीन हुम फी सलातिहिम खाशिऊन का क्या मतलब है? اللہ کہتے ہیں مومنین کامیاب ہو گئے جو اپنی نمازوں میں خشوع پیدا کرتے ہیں. کیا مطلب نمازوں میں رکوع کرتے ہیں؟ مومنین سے رکوع تھوڑی, رکوع تو سجدے بھی کر رہے ہوتے ہیں. تو یہاں مطلب اخلاص سے خشوع خضوع کے ساتھ نماز پڑھتے ہیں. حنفیوں کو قرآن سے کوئی دشمنی نہیں ہے. جتنی خدمت احناف نے قرآن کی ہے شاید اتنی خدمت کسی اور کے حصے میں نہیں آئی ہے. جواب دیجئے, کسی نے پوچھا ہے مفتی صاحب, جواب نہیں دیں گے. آپ سے جمعے میں سوال کیا تھا کہ اللہ تعالیٰ نے قرآن میں شیطان کو جب اس نے سجدے سے انکار کیا تو اس کو کہا وہ تھا ہی نافرمانوں میں, یعنی پہلے سے ہی نافرمان تھا. میں نے اس کا جمعے میں بھی جواب دیا تھا. وکانا من الکافرین کا مطلب ہمیشہ یہ نہیں ہوتا کافرین میں سے تھا. کانا بمانا سارا بہت کثرت سے استعمال ہوتا ہے. اس کی مثال ایسے ہے, سارا کا مطلب وہ نافرمانوں میں سے ہو گیا. اس کی مثال ایسے ہے جیسے اللہ نے فرمایا انا عرضنا الامانۃ علی السماوات والارض والجبال فابین ان یحملنها واشفقن منها, کہ ہم نے یہ جو بار امانت ہے نا شریعت, یہ ہم نے پہاڑوں پر اور آسمانوں اور زمینوں پر بھی پیش کی لیکن وہ ڈر گئے. انسان نے اس پیشکش کو قبول کر لیا. آگے اللہ تعالیٰ فرماتا ہے انہ کانا ظلوما جہولا, وہ ظالم بھی اور جاہل بھی تھا. اگر کانا کا ترجمہ یہ کیا جائے کہ وہ ظالم بھی تھا اور جاہل بھی, تو کیا انسان ظالم اور جاہل تھا؟ یہاں کانا کا مطلب ہے سارا. وہ بار امانت تو اس نے قبول کر لی, قبول کرنے کے بعد وہ ظالم بھی ہو گیا اور جاہل بھی ہو گیا. ظالم کا مطلب عمل میں بھی گڑبڑ کی اس نے اور علم بھی حاصل نہیں کیا. جیسے وہاں کانا سارا کے معنی میں آئے تو یہاں کیوں نہیں ہو سکتا؟ کچھ لوگوں کو ویسے ہی شوق ہوتا ہے اعتراض کرنے کا. السلام علیکم حضرت, داڑھی کی اچھا کچھ لوگ ایسے اعتراض کرتے کس کوئی مولوی اس کا جواب نہیں دے گا دیکھنا, حالانکہ سارے مولوی اس کا جواب دے رہے ہوتے. کوئی مولوی تم کو یہ نہیں بتائے گا جو میں بتا رہا ہوں, سارے مولوی بتا رہے ہوتے ہیں. وہ کوئی مولوی یوں یہ منجن ہے مارکیٹ میں بکتے ہیں. اچھا کچھ لوگ یہ ایسے کہتے ہیں, مولوی لوگ ایسے کہتے ہیں حالانکہ مولوی لوگ ایسے کہہ نہیں رہے ہوتے. اب ایک صاحب ہیں انہوں نے کہا مولوی کہتے ہیں تراویح کے بغیر جو رمضان کا روزہ بھی نہیں ہوتا, حالانکہ مولوی ایسا نہیں کہتے. سارے مولوی کہتے ہیں تراویح الگ عبادت ہے رمضان کا روزہ الگ. نیچے لوگ کہتے ہیں ہاں مولوی تو بڑے بھی نالائق ہوتے ہیں, ایسی ایسی باتیں کرتے ہیں. سب مولوی ایسے کہتے. ایک نے کہا سب مولویوں نے منجن بیچا ہوا ہے قبلہ اول بیت اللہ ہے, حالانکہ سوری قبلہ اول بیت المقدس ہے, حالانکہ قبلہ اول تو بیت اللہ تھا. ابے پاگلو, اول جو ہے نا یہ امر اضافی میں سے ہے, دوسرے کے مقابلے میں کسی چیز کو اول کہا جاتا ہے. تو نبی صلی اللہ علیہ وسلم نے شروع میں چونکہ بیت المقدس کی طرف رخ کر کے نماز پڑھی ہے اس کے بعد بیت اللہ کی طرف, تو اس لیے اس دوسرے عمل کے مقابلے میں بیت المقدس کو اول کہا جاتا ہے. آدم علیہ السلام اور ابراہیم علیہ السلام کے نظریے کے مطابق نہیں اول کہا جاتا. تبھی قرآن کہتا ہے وما جعلنا وما, وہ کیا ہے وہ جو ہے نا, حضرت انس رضی اللہ تعالیٰ عنہ فرماتے ہیں کہ میرے علاوہ روئے زمین پر کوئی بھی زندہ نہیں ہے جس نے دونوں قبلوں کی طرف رخ کر کے نماز پڑھی ہو. حضرت انس ابن مالک کی عمر بہت لمبی تھی, تو وہ جب بوڑھے ہو گئے تھے نا انہوں نے کہا تھے کہ وہ اصحاب رسول جنہوں نے دونوں قبلے کی طرف رخ کر کے نماز پڑھی ہو, بیت المقدس بھی اور بیت اللہ بھی, تو میرے سوا کوئی بھی زندہ نہیں ہے ان صحابہ میں سے. تو دونوں قبلوں میں ان کی مراد کیا تھی؟ دوسرا قبلہ بیت اللہ اور پہلا قبلہ بیت المقدس. تو وہ جو لاسٹ میں جو بیت اللہ بنا ہے نا اس کے مقابلے میں ہم بیت المقدس کو قبلہ اول کہتے ہیں. اول اور ثانی امور اضافیہ میں سے ایک دوسرے کے مقابلے میں. تو کسی نے یہ بھی منجن بیچا ہے کہ مولوی لوگوں نے منجن بیچا ہوا ہے کہ قبلہ اول ہمارا بیت المقدس تھا, حالانکہ قبلہ اول تو اصل میں ہمارا بیت اللہ تھا. تو جب آپ کیڑے ہی نکالنے پر آ جاؤ نا, کسی قوم کی دشمنی ہو جائے آپ کو, تو بس پھر پھینکتے رہو بیٹھ کے, اور آپ کے بے وقوف مریدین بھی مانجا لپیٹنے کے لیے بیٹھے ہوئے ہوتے ہیں. وہ یاد ہے نا ہمارے ایک ٹیچر, یہ ہمارے اسکول میں, اللہ معاف فرمائے ٹیچروں کے بارے میں ایسی بات کرنی نہیں چاہیے, ہمارے اسکول میں ایک ٹیچر تھے, وہ جب بھی آتے اپنی تعریفیں شروع کر دیتے, میں ایسا ہوں, میں بہت قابل ہوں, میں نے یہاں سے پڑھا, میں نے وہاں سے پڑھا. ہم روز سنتے, ہم کہتے ویل ڈن, بہت اچھا, یقیناً ایسا ہی ہوگا سر کی قابلیت. دوسرے دن, تیسرے دن, یہ جو رافع واسے ہیں نا ان کے ابا میرے کلاس فیلو ہیں, ان سے بھی پوچھ لینا, وہ بھی بتائے گا کہ صحیح, کیونکہ یہ لپیٹنے کا انہوں نے ہی شروع کیا تھا ان کے ابا نے, پھر وہاں سے سب طلبہ نے کاپی کیا. وہ عارف صاحب نہیں ہے تو وہ میرے کلاس فیلو ہیں نائنتھ میں نا, تو سب سے پہلے انہوں نے لپیٹنا شروع کی, तो वो मैं बताता हूँ पूरा वाक्य, वो गवाह है इस पर, आप उससे भी पूछ लो, वो कहेगा ये बिल्कुल सही कह रहे हैं। तो वो रोजाना अपनी तारीफें करते हैं, मैं बहुत काबिल उस्ताद हूँ, ऐसी तारीफें करते कि दो दिन हो गए, तीन दिन हो गए, चार दिन हो गए, वो ऐसा अपने आप को बना के पेश करते कि बाकी सारे टीचर को कुछ भी नहीं आता, बस उन्हीं को सब कुछ आता है। जब काफी दिन हो गए ना, फिर हम थक गए, हमने कहा यानी कुछ ज्यादा हो गई है, आप ही एक टीचर है दुनिया में, आप ही को आता है, पढ़ाना भी आपको आता है, तरबियत भी आपको आती है, कॉन्फिडेंस भी आप में ज्यादा है और नेक भी आप सबसे ज्यादा है। जब बहुत हो गया ना, तो फिर जब वो अपनी तारीफें करते हैं ना, तो ये हमारे जो क्लास फेलो ना आरिफ साहब, मैंने देखा एक दिन डेस्क के नीचे ना बैठ गए, यूं डेस्क सर देखे भी नहीं, क्योंकि मारते बहुत थे वो, बहुत सख्त थे वो, तो यूं ना मैंने कहा क्या कह रहे हैं, लपेट रहा हूं, ये फेंके जा रहे हैं, हम क्या कर रहे हैं, लपेट रहे। अच्छा, फिर मैंने देखा सारे तलबा ना शुरू, जब वो सर आते और अपनी तारीफें शुरू कर देते तो पूरी क्लास मांझा नहीं लपेटते, जैसे वे पतंग का मांझा देखा है कभी कैसे लपेटते हैं यूं यूं करके। तो वो फिर वहां से ना ये लपेटने की टर्म हमारे स्कूल में मशहूर हो गई, भाई वो फेंक रहा है हम क्या कर रहे हैं, मांझा फेंक रहे हैं हम क्या कर रहे हैं, लपेट रहे हैं। तो अल्लाह माफ फरमाए, टीचर को ऐसा नहीं करना चाहिए, लेकिन टीचर को भी तो सोचना चाहिए ना कि बस करो यार, आप अपनी तारीफें इस तौर पे तो ना करो ना कि दूसरे सारे मंजन बेच रहे और मैं अकेला हूं। एक दिन क्या हुआ, हम भी फिर उनकी तारीफें सुन सुन के शुरू में बहुत मुतासिर हो गए, यार टीचर तो सिर्फ ये ही है, वो इतने वाकया सुनाते कि अब दूसरे टीचरों को ना उनसे जेलेसी शुरू हो गई, क्योंकि जब भी कोई दूसरे टीचर आते हम कहते वो सर वो है, असल वो है। मुझे याद है एक दिन हमारे एक टीचर को गुस्सा आया और डंडा उठा के ना सबको कूटा, उन्होंने बोला फिर उन्हीं से पढ़ो, मुझसे नहीं पढ़ना, क्योंकि जब बार बार ना उन्हीं की तारीफें तलबा कर रहे, तो जैसे वो बेचारे टीचर, अल्लाह अगर जिंदा है तो अल्लाह उनकी उम्र में बरकत दे, दुनिया से चले गए तो अल्लाह मगफिरत करे, टीचर की बेकरामी नहीं करनी चाहिए, लेकिन स्कॉलर को टीचर को भी तो ये चाहिए कि आप ऐसा इमेज अपना बना के पेश ना करें कि लोगों को बाकी सारे बेवकूफ लगे और एक आप ही लगे दुनिया में अकलमंद। आज यूट्यूब पे ऐसे स्कॉलर हैं कि जब आप उनकी तकरीरें सुनो आपको लगेगा यही है दुनिया में, बाकी सारे क्या कर रहे हैं, मंजन बेच रहे हैं। और उनमें हर स्कॉलर सबकी नफी कर रहा होगा, जबान से नहीं कहते वो, उनकी तकरीरों से ऐसा लगता है कि मैं आया हूं असल में, जो अभी एक पैकेज लेकर आया हूं दीन का, मैं हूं असल, बाकी ये सारे मंजन बेच रहे हैं। तो जब भी कोई ऐसी तकरीर आया करें ना, आपने क्या करना है, ये शुरू कर, जिससे वो भी हो जाएगी, एक्सरसाइज भी हो जाएगी आपकी और मुतासिर भी नहीं होगा, लपेटने का अमल क्या होगा, शुरू हो जाएगा, बोलेगा फेंके जाओ। भाई दुनिया में कोई ऐसा नहीं होता कि तू अकेला ही पैदा हुआ है और बाकी सारे बेकार हैं। इस्लाम क्या अल्लाह चार छह आदमियों पे डिपेंड कर देगा, बोलो, इस्लाम आखिरी दीन है, कयामत तक हिफाजत होगी इसकी, कोई नबी नहीं आएगा, तो क्या ऐसा हो सकता है कि चार छह मजहबी स्कॉलर्स पे अल्लाह इस्लाम को डिपेंड कर दे कि जी चार छह हैं जिन पर अब ये सही दीन इनके पास है, ना ना ना, ना। चार छह लाख, चार छह करोड़ तो हो सकते हैं वो, चार छह अफराद नहीं हो सकते। तो उलमा जो जमहूर उलमा जिस तरफ जा रहे हो ना, उसी को फॉलो करना चाहिए। तो चार छह आदमियों की बात मोतबर नहीं होती, लोग कहते हैं हम दलील को देखेंगे किसकी, तो क्या बात है, अल्लाह ने चार आदमियों को दलील समझा दी, 4000 को समझ में नहीं आई, ऐसा थोड़ी होता है। अच्छा भाई, क्या बेटा अपनी अम्मी के चेहरे पर बोसा ले सकता है, बिल्कुल ले सकता है, अम्मी के पेशानी पे प्यार करना चाहिए, माँ को भी चाहिए अपने बच्चे की पेशानी पे प्यार करे। अच्छा भाई, पुराने लोग कहते हैं कि माँ बाप को प्यार करने से वो मर जाते हैं, नहीं मरते भाई, अपने टाइम पे मरेंगे वो। हा हा, मुफ्ती साहब क्या शादी से पहले मंगेतर से बात कर सकते हैं, शादी से पहले क्या लिखा हुआ है, अम्मी से, बहरहाल मंगेतर से बात कर सकते हैं, नहीं नहीं कर सकते, बस जरूरत की बात करो, जो कोई जरूरी बात पूछनी है की ये बात खत्म, उसके बाद जो बातें होंगी शादी के बाद होंगी, वरना बहुत बड़ी बड़ी बातें कर लोगे एफोर्ड। और ये याद रखो, शादी से पहले जब दोस्ती हो गई ना, 99% चांस है कि शादी के बाद अब ये रिश्ता कामयाबी से नहीं चलेगा, ये मुशाहिदे पर मबनी एक हकीकत है। जहां शादी से पहले फ्री हो गए, शादी के बाद खत्म, क्योंकि बिल्कुल रिश्ता चेंज हो जाता है। शादी के बाद आप शोहर बनते हो, औरत पर लाजिम होता है आपको रिस्पेक्ट दे, वो आपकी इताअत करे, आप पर जिम्मेदारियां आ जाती हैं, वो जज्बात खत्म हो जाते हैं। تو عورت یہ چاہتی ہے کہ وہی جذبات اس کے رہے جو شادی سے پہلے تھے، کیونکہ وہ اس کی عادی ہو چکی ہے، جب وہ نہیں ملتے تو لڑائیاں ہوتی ہیں اور مرد بیزار آتا ہے پھر ایسی عورت، اس کے منہ سے آئی لو یو بھی نہیں پھوٹ رہا ہوتا شادی کے بعد، تو وہ عورتوں کو وہی جذبات چاہیے ہوتے ہیں، اکثر طلاقیں ہوتی ہیں، غوروں کو دیکھ لو، شادی سے پہلے میوچل انڈرسٹینڈنگ کے چکر میں ملتے بھی ہیں، بچے بھی حرام پیدا کر دیتے ہیں، ہوتے ہوتے 50 سال کے بعد جا کے شادی ہوتی ہے، ان میں بھی اکثر پھر طلاقیں ہو جاتی ہیں. وہاں بھی میں جب گیا نا پاناما میں، انہوں نے مجھے کہا کہ یہاں 50-55 سال کے بعد شادی ہوتی ہے، جو بہت ایک دوسرے کو سمجھتے سمجھتے، اور کہا کمال کی بات یہ کہ جب تک گرل فرینڈ بوائے فرینڈ ہوتے ہیں ایک لڑائی بھی نہیں ہوتی، ادھر شادی ہوئی لڑائیاں شروع اور طلاقیں، تبھی کہتے ہیں یہاں مشہور ہے کہ شادی کرو ہی نہیں گرل فرینڈ سے، ایسے ہی چلاؤ. تو اس لیے نہیں ہوئی ہے کہ شادی کی ہے، اس لیے کہ شادی سے پہلے اس کو کیا بنا لیا، گرل فرینڈ بنا دیا. اگر گرل فرینڈ نہ بناتے نا تو کامیاب ہو جاتی وہ. وہ یہ کہہ رہے ہیں کہ شادی ٹوٹتی ہے اس لیے گرل فرینڈ رکھو، وہ نہیں ٹوٹتی، یہ غلط سوچ ہے بھائی. شادی سے پہلے گرل فرینڈ رکھو گے تو شادی ٹوٹے گی، تو اس سے گرل فرینڈ ہی بناؤ، ڈائریکٹ شادی پہ آؤ، پھر ٹوٹنے کا چانس کم ہے. اچھا بھائی، میرا سوال یہ ہے کہ میری شادی کی تاریخ فکس نہیں ہو رہی، ایسا اس سال ہو گیا ہے، ہم سال بتا دیں. ابے تم جو تمہاری ٹینشن ہے مجھے کیوں بتا رہے ہو، آ کے فکس نہیں ہو رہی جا کے لڑکی والوں کو بول دو، دیکھو میں نے جو اتنی شادیاں کی ہیں تو کیا میری شادی ساری فکس ہوتی ہو جاتی تھی جاتے ہی؟ ہم پیغام بھیجتے تھے بھائی کرنا ہے کرو، نہیں کرنا ہے تو ہمارے پاس انتظار کا ٹائم نہیں ہے، کوئی مجھے دوسرا رشتہ مل گیا اس سے بہتر میں وہاں کر لوں گا، یہ کام کر لیا کرو. تم بھی تو ایک ہی پہ لٹو ہوتے ہو، پھر اس سے تم جان ہی نہیں چھوڑ رہے ہوتے، پیغام بھیجو. کیونکہ تم صرف تمہیں شادی کی ضرورت نہیں ہے، لڑکیوں کو بھی ضرورت ہے. تم بولو بھائی میں شادی کے لیے سلسلے میں حاضر ہوں، آپ اگر کر سکتے ہیں تو 1-2 مہینے کا میں ٹائم دے سکتا ہوں، بہت زیادہ 6 مہینے کا ٹائم دے دو، اس سے زیادہ میں ٹائم نہیں دے سکتا. تو کہیں گے نہیں دیکھیں ایکچولی، تو آپ بولیں بھائی ایکچولی نہیں، آپ کر لیں ٹھیک ہے، اگر میری کہیں اور دوران نہیں ہوئی تو میں دوبارہ ٹرائی مار لوں گا 6 مہینے بعد، لیکن میں آپ کے لیے باؤنڈ نہیں ہو سکتا. جب یہ اسٹائل اختیار کرو گے چار ہو جائیں گی انشاءاللہ، اور یہ اسٹائل نہیں ہے تو ایک پہ بھی میں نے دیکھا 8-8, 10-10 سال سے رشتے لٹکے ہوئے ہیں، تو کیوں ایک ہی پر سارا دل دے بیٹھتے ہو بھائی؟ دنیا میں بہت ساری لڑکیاں ہیں، محبت جب بھی شادی کرو گے نا کچھ ہو ہی جاتی ہے تھوڑے دنوں میں. اچھا بھائی، مفتی صاحب میری قوم کے لوگ مانتے ہیں کہ حضرت مہدی آئیں گے، اور کہتے ہیں کہ حدیث میں ہے کہ ایک بندہ آئے گا ان کا نام نہیں ہے، اور یہ بھی حدیث میں ہے کہ دو خلیفہ ایک دور میں ہوں تو ایک کو قتل کر دو. حدیث میں یہ نہیں ہے دو خلیفہ، حدیث میں آتا ہے جب کوئی مسلمانوں کا امیر بن جائے تو اس کے مقابلے میں جو بھی کھڑا ہو. صحیح مسلم کی حدیث کا انم من کان، کیسا ہی کیوں نہ ہو اس کو قتل کر دو. کیا مطلب؟ ایک امیر ہے، خلیفہ ہے، ایک بادشاہ ہے، ایک جو بھی حاکم ہے وہ برا ہے، اس کے خلاف دوسرا کھڑا ہو گیا بہت نیک ہے، تو حدیث کے مفہوم کیا ہے؟ اس نیک کو کیا کر دو؟ قتل. کائنم منکان کے الفاظ یہ بتا رہے ہیں کہ یہ بحث میں نہیں پڑھو کہ یہ اصل میں ایکچولی بہت اچھا ہے وہ بہت برا ہے. بھائی یہ بحث نہیں کرنی، کیونکہ جب کوئی دوسرا اس کے مقابلے میں کھڑا ہوگا بغاوت ہوگی، لڑائی ہوگی، قتل و غارت ہوگی، پتہ نہیں کامیاب ہوتا ہے کامیاب نہیں ہوتا، ملک کی ایسی کی تیسی ہو جائے گی. تو اس لیے اجتماعیت کو فوکس کیا گیا ہے کہ اتحاد رہے، بس بھلے غلط بندہ ہو لیکن اسٹیٹ مضبوط رہے. غلط بندے سے اسٹیٹ اتنی کمزور نہیں ہوتی، اس بندے کو ہٹانے کی کوشش میں جو خون خرابہ ہوتا ہے اس سے اسٹیٹ کمزور ہوتی ہے، اور اسلام دشمن قوتیں اس کا ناجائز فائدہ اٹھاتی ہیں. سمجھتے ہو کہ نہیں سمجھتے؟ یہ مطلب ہے حدیث کا. اچھا بھائی مفتی صاحب ایک سوال ہے، آج کل جب بھی دیکھو میرا بیان مغرب کے بعد ہوتا ہے، بہت سے لوگ عشاء میں پہنچ رہے ہوتے ہیں تو بیان میرا مغرب سے عشاء تک ہو چکا ہے، یہ تو غریبی چل رہی ہوتی ہے سوال جواب کی. مفتی صاحب ایک سوال ہے، آج کل جب بھی لڑکیوں کے گھر رشتہ بھیجا جاتا ہے اگر لڑکے کی نوکری اچھی ہو مگر گھر نہ ہو تو لڑکی گھر والے بولتے ہیں کہ گھر نہیں ہے ہم شادی نہیں کر سکتے. لڑکی والوں کی ڈیمانڈ یہ ہو گئی ہے کہ لڑکے کے پاس اپنا گھر ہونا چاہیے. میں نے سوچا کہ شادی کا بائیکاٹ کرنے کی تحریک شروع کریں، کیا یہ کرنا صحیح ہے؟ نہیں صحیح نہیں ہے. اس کا طریقہ یہ ہے کہ ان لوگوں کے گھر پیغام بھیجو جن کا اپنا کرائے کا گھر ہو. تم بھی تو ڈیفنس میں رشتہ لے کے جا رہے ہو، اپنی اوقات دیکھیں نا. تمہارے پاس ذاتی گھر نہیں ہے تو تم ان لڑکیوں کے ہاں نکاح کا پیغام بھیجو جن کے ہاں ذاتی گھر نہیں ہے. جب وہ کہیں گے آپ کو اپنا گھر چاہیے تو پھر ان سے آپ کہہ دو کہ آپ کے میاں کا اپنا گھر ہے. جب किराए के घर में इतने बच्चे पैदा हो गए और आपकी बच्ची भी, हमारा दिल भी आ गया इसी किराए के घर में, तो इसका मतलब हम भी किराए पर रह सकते हैं। अक्सर ये बात वो लोग करते हैं जिनका जाती घर होता है, वो कहते हैं कि भाई जाती घर होगा तो हम देंगे वरना नहीं देंगे, तो वो उनका हैडिक है। आपका हैडिक ये है कि आप ऐसी जगह पैगाम भेजो, मेरे अभी तक चारों घर किराए पर हैं, एक घर भी मेरा जाती नहीं है, तो मुझे कैसे मिल गया भाई। ने कोशिश पैगाम ही वहां भेजा जिनके घर किस पर थे। मेरा ख्याल है मेरे चारों किराए पर हैं शायद, अभी सोचने दें। पहला वाला किराए पर है, दूसरा वाला नहीं, उनका वो भी किराए पर है, तीसरा भी तकरीबन किराए पर ही है, ये भी किराए पर है, चारों किराए पर है, लाइफ को हम एंजॉय कर रहे हैं माशाल्लाह। तो वो अगर मुझे कहते हैं जाती घर, तो मैं कहता आप फिर खुद भी जाती घर तो बनाओ ना पहले। तो अपना मैयार किराए के घर में बड़े बड़े खानदानी लोग रहते हैं, क्या मैं आपको गैर खानदानी लग रहा हूं? मैं भी किराए पे रहता हूं। तो हर जगह और बड़े बड़े गैर खानदानी जाती घरों में रहते हैं। मिसाल हमारे वो मुंह में लुकमा आके आके वापस निकल लेता हूं कि मुंह से निकल ना जाए। कितने देखो जाती घर, बहुत सारे घर हैं उनके जाती, लेकिन खानदानी कहीं से भी नहीं है। उनका मतलब समझ गए? छोड़ो अभी क्या समझाएं हम, मेरे खिलाफ केस हो जाएगा अगर मैं ज्यादा नाम लूं। हमारे कराची इज्तिमा के अमीर साहिब बीमार हैं, दुआ की दरख्वास्त है, दिल से दुआ जी अल्लाह ताला शिफा दे। फरमाए किसी ने यहां से कोई सवाल पूछना हो, बस 5 मिनट फिर मजलिस खत्म करते हैं। माइक दे दें इनको, माइक दे दें।
मुफ्ती साहब, एक दोस्त है वो ऑनलाइन काम करता है ना, तो वो मतलब उसके पास ऑर्डर आते हैं, जैसे 50 टोपियों का ऑर्डर आया तो वो उसके पास उसके पैसे नहीं होते, वो एक इन्वेस्टमेंट के तौर पे किसी और से पैसे लेके वो ऑर्डर पूरा कर देता है।
हाँ,
तो उस इन्वेस्टमेंट पे उस बंदे को वो 5% मतलब अपनी तरफ से जितना परसेंट देना चाहता है वो दे देता है और बाकी अपने पास है, तो क्या इसमें इन्वेस्ट करना सही?
50 टोपियों का ऑर्डर आया इसके पास टोपियां नहीं है,
टोपियां नहीं,
इसने टोपियों वालों से रابطہ किया और कहा मुझे इतनी टोपियां दे दो और इसकी 50 टोपियां इसको पहुंचाई, बीच में अपना कमीशन ले लिया।
नहीं, फिर उसके पास 50 टोपियों का ऑर्डर आया ना, समझे, उस दोस्त ने मुझसे बोला कि यार मेरे पास 50,000 रुपए नहीं है 50,000 की टोपियां दी। हाँ। तो बोला 50,000 रुपए दो इन्वेस्टमेंट के तौर पे, मैं टोपियां खरीद के किसी और को देनी है।
हाँ।
तो वो मुझसे 50,000 लिए और फिर 50,000 वापसी कर दिए और कुछ परसेंट मुझे।
नहीं, ये जायज नहीं है। उसका तरीका ये है कि आपसे वो 50,000 रुपए ले और क्या, मैं टोपियों के कारोबार में इन्वेस्ट करूंगा, अगर इसमें टोपियां जाया हो गई, लॉस हो गया, तो जितनी इन्वेस्टमेंट आपकी है उस परसेंटेज में लॉस में आप शरीक होगे और जो प्रॉफिट होगा उसकी परसेंटेज तय करे कि इस टोपियों के बिजनेस में जितना प्रॉफिट होगा इतने परसेंट आपका, इतने परसेंट मेरा, फिर जाए जाइए।
एक सवाल और
जी,
वो कजाए उम्री के लिए मतलब
जी
कितने साल में नमाज फर्ज होती है, क्योंकि कजाए उम्री के लिए हम कितना हिसाब लगाएं?
देखो, नमाज फर्ज होती है बालिग होने के बाद और इस्लाम में बुलूगत का मतलब होता है लड़कियों में मेंसेस का शुरू हो जाना और लड़के को नाइट फॉल हो जाना। जब फर्स्ट टाइम एहतलाम होता है, नाइट फॉल होता है, तो लड़का लड़का बन चुका होता है, समझते हो, तो उस दिन से। और अगर नाइट फॉल नहीं हुआ तो इस्लामी लिहाज से जब 15 साल का हो जाएगा, आजकल 15 साल से पहले हो जाता है नाइटफॉल, इतना शरीफ सुरफा मार्केट में है नहीं कि 15 साल में जाके नाइटफॉल हो, क्योंकि इतने मौके मिल रहे होते हैं वक्त से पहले बाले होने के, तो बहुत सारे केसेस हैं, टाइम के बाद बाले होने वाले केसेस मार्केट से शॉर्ट चल रहे हैं, तो इसलिए ये सोच लेना चाहिए कब फर्स्ट टाइम नाइटफॉल कब हुआ था, और एक अंदाजा हो जाता है इंसान को, तो जाहिर है यकीनी तौर पर तो नहीं, अंदाजे से ही फिर शुरू कर दे वो।
अच्छा, मेरा एक सवाल था कि मैं आवारी ग्रुप में जॉब करता हूँ, मगर मसला ये कि वो कहते हैं कि आप क्लीन शेव हो और जो है ना,
नहीं जायज नहीं है, ये दाढ़ी काटना जायज नहीं है भाई,
उनके
जॉब छोड़ते हैं, कोई और जॉब
करें, पारसी हैं ओनर्स,
बस पारसी हो या कुछ भी हो ठीक नहीं है। चले भाई, और किसी ने कोई, जीन भाई ने कोई सवाल पूछना है?
अस्सलाम वालेकुम मुफ्ती साहब, मेरा ये सवाल था
जी
कि रसात का हुक्म कुरान पाक में, दो साल का माँ को बच्चे का दूध पिला रहे हैं, 2 साल का, तो अहनाफ के नजीर हनफी मसलक में ये है कि 2.5 साल तक बच्चा दूध पिला सकते हैं। हमारे दोस्त लोग ये बोलते हैं कि आप कुरान के अगेंस्ट जाके बात कर रहे हैं, तो उसकी वजाहत करवा दें।
ये मैंने अभी कहा था ना कि हनफी मसलक लोग खुद ही इल्जाम लगाते हैं कि हनफी मसलक में है 2.5 साल तक दूध पिलाए, हालांकि हनफी मसलक में, इधर तवज्जो, हनफी मसलक में ऐसा नहीं है। किसी भी हनफी मुफ्ती से आप पूछेंगे वो कहेगा 2 साल के बाद दूध पिलाना जायज नहीं है। ये जो प्रोपेगेंडे के मास्टर लोग होते हैं ना, हिटलर ने एक बंदा रखा हुआ था प्रोपेगेंडा करने के लिए, तो उससे क्या होता था, लोगों के दिलों में दूसरी कौमों की नफरत, फिर हिटलर ने उस नफरत को कैश करा के चढ़ाई शुरू की, और चढ़ाई शुरू करने के बाद बेड़ा गर्क हिटलर ही का हुआ है। तो कुछ लोग प्रोपेगेंडे मास्टर हैं, कहते हैं फिकह हनफी में है कि ढाई साल दूध पिलाए, तो उनको जवाब दो फिकह हनफी में दो साल पर फतवा है, ढाई साल पर फतवा नहीं है। बाकी उसके दलाइल क्या है वो मैं दे चुका हूं कई बार। क्लियर हो गया ना?
अस्सलाम वालेकुम।
अगर वो कहना मुफ्ती साहब बयान बदल रहे हैं, तो आप दारुल उलूम कोरंगी, जामेतुर रशीद, बिनोरी टाउन, कहीं से भी फतवा ले लो, रिटर्न में सब में यही लिखा हुआ आएगा कितना है। अगर वो हिदाया दिखाएंगे, हिदाया में ढाई साल लिखा हुआ है, तो देखो किताबों में जो कुछ लिखा होता है हमेशा फतवा उस पर नहीं होता, खुद उलमा ने उसके खिलाफ फतवा दिया हुआ होता है, किताब को चेंज नहीं किया जा सकता। तो किताब से वो चीज निकाल के दिखाओ ना जिसको हम फॉलो भी कर रहे हो, जब खुद ही फॉलो नहीं कर रहे। इसकी मिसाल ऐसे जैसे वो झेलम वाली सरकार ने ना कोई पुराना क्लिप है उसमें एक हदीस पेश की कि जी वो अबू हनीफता सिराज उम्मती इस तरह करके है, कोई और थी भी मुझे पूरा याद नहीं है, कि देखो इन्होंने एक हदीस घड़ी हुई है कि अबू हनीफा सिराज उम्मत है। हालांकि उसी हदीस को नीचे अहनाफ ने ही रद्द किया हुआ है उसके ऊपर कि ये सही हदीस नहीं है, तो वो रद्द नहीं दिखा रहे, जो गलती हुई है वो गलती दिखाई जाती है, हालांकि उस गलती पर वो उलमा खुद ही रद्द भी कर चुके हैं। तो ये सिर्फ वही काम कर सकते हैं जो फितना फैलाना जिनका मकसद हो।
अस्सलाम वालेकुम वरहमतुल्लाह।
वालेकुम अस्सलाम वरहमतुल्लाह।
हजरत मालूम ये करना था कि मस्जिद में दाखिल होने का जो तरीका है, सीधा पांव दाखिल करना और दुआ पढ़ना और निकलने के लिए भी ऐसे ही
जी,
तो गलती से अगर निकल जाए आदमी
कुछ नहीं होता है, कोई इतना बड़ा मसला नहीं है, सीधा उल्टा। अगर गलती से जान कर भी उल्टा पांव दाखिल कर लिया तो भी कोई क्यामत नहीं आ जाएगी, ठीक है ना। बेहतर यही है कि सीधा पांव दाखिल करें, छोटी मोटी चीजें नहीं, यहाँ बड़े बड़े मसाइल हो रहे हैं, लोग लड़कियां लेके भाग रहे हैं घरों से, उसमें ये थोड़ी देखते हैं सीधे पांव में चप्पल पहले डालिए कि उल्टे पांव में जी।
मुफ्ती साहब, अगर निकाह हुआ हुआ है तो निकाह होने के बाद अगर रुख्सती नहीं हुई तो उसकी क्या हुदूद है, और मतलब हुकूक और फराइज क्या?
कोई हद नहीं है, आपस की म्यूचुअल अंडरस्टैंडिंग से जब चाहे रुख्सती कर लें। बिला वजह उसमें ताखीर करना इसलिए बुरा है कि इससे लड़की को भी नुकसान होगा, मर्द को भी नुकसान होगा, लेकिन इसकी कोई शरीयत में हद नहीं है।
नहीं, हद से मुराद के लड़के लड़की के दरमियान की क्या हुदूद है?
नहीं, वो हुदूद तो है ही नहीं, जब निकाह हो गया तो एक दूसरे के लिए हलाल है।
और उसी तरीके से अगर जैसे मिलना या बात करना
हो घर वाले, जब निकाह हो गया तो ऑफिशियली रुख्सती ना भी हो, अनऑफिशियली रुख्सती कर सकते हैं आप। कुछ छप्पड़ में बुला लें, राहत अंधोरी का शेर है, मुंतजिर हूं सितारों की जरा आंख लगे, इनके सवाल का जवाब है, मुंतजिर हूं सितारों की जरा आंख लगे, चांद को छत पे बुला लूंगा इशारा करके। तो जब निकाह हो गया ना, रुख्सती दे नहीं रहे, तो देखो जब लाइट गई भी है इशारा करो छत पे बुला, आपकी बीवी है भाई, तमीज से थोड़ी आजकल रुख्सती होती है। चलो शेर याद कर लो राहत अंधोरी का, मुंतजिर हूं सितारों की जरा आंख लगे, चांद को छत पे बुला लूंगा इशारा करके।
मुफ्ती साहब, सियासत को समझने के लिए, मालूमात के लिए, जैसे इस्लामी तरीके, उसके लिए हमें कौन सी किताबें पढ़नी चाहिए?
मुफ्ती तकी उस्मानी साहब की किताब है, इस बारे में नाम मेरे जहन से निकल गया, इस्लामी सियासत और जमहूरियत के ऊपर बहुत शानदार जानदार किताब है, वो पढ़ ले ताकि आजकल के स्कॉलरों ने जो खिचड़े पकाए हुए हैं ना उससे जान छूटे आपकी।
अस्सलाम वालेकुम। मुफ्ती साहब एक सवाल है,
करीब
एक सिटी से दूसरे सिटी अगर जॉब है, अगर हम कराची से हैदराबाद जा रहे हैं, डेली जा रहे हैं वापस आ रहे हैं, तो वहां जाके नमाज के अहकाम क्या होंगे? क्या वहां पर कसर होगी ये, क्योंकि ये सारा साल चलेगा? और
आदमी जिस शहर में अपने बीवी बच्चों के साथ रहता है शादी के बाद, और शादी से पहले अपने माँ बाप के साथ जहाँ स्टे किया हुआ है, वो उसका असल शहर कहलाएगा। उस शहर में एक मिनट के लिए भी आएगा तो पूरी नमाज पढ़ेगा, और उस शहर से बाहर अगर 78 किलोमीटर दूर जा रहा है तो बेशक रोजाना भी जाएगा तो कसर ही पड़ेगा। अब आप कराची से डेली हैदराबाद जा रहे हैं तो हैदराबाद में आपने कसर ही पढ़नी है, समझते हो, भले पूरी जिंदगी इसी में गुजर जाए, लेकिन जब जैसे ही कराची की हुदूद में एंट्री मारेंगे तो पूरी नमाज शुरू हो जाएगी आप, इल्ला ये कि फैमिली ही हैदराबाद में शिफ्ट कर लें तो एक अलग बात है। अगर एक और शादी कर ली हैदराबाद में, वहां रख लिया, तो फिर हैदराबाद में भी पूरी पढ़नी पड़ेगी। तो अगर आप चाहते हैं दो रकतों के बजाय चार रकतों का सवाब हासिल करें हैदराबाद में, तो एक पैकेज है, एक शादी कर ले वहां। और अगर आप लाहौर में भी चाहते हैं दो के बजाय चार पढ़ें, तो एक शादी लाहौर में कर ले आप। एक रह गई फिर वो क्यों, हाथी निकल गया धुम रह गई, तो फिर एक और शादी पेशावर में कर ले। क्या ख्याल है, जब तीन के बाद क्या रह गया फिर? और कोई सवाल भाई?
मुफ्ती साहब, मैं सवाल पूछ रहा था कि जो कजा नमाजें वापस लौटाना हो तो उसके खाली फर्ज पढ़नी है या पूरी?
हाँ, जो कजा नमाजें लौटानी हो तो सिर्फ फर्ज पढ़े, सुन्नतें ना पढ़े। अलबत्ता वितर भी वाजिब है, लम यूतिर फलैस मिन्ना हदीस में आता है, जो वितर नहीं पढ़ता हम में से, तो वितर के वाजिब होने के दलाइल बहुत स्ट्रांग है। इन्नल्लाह ज़ादकुम सलातन अला वही अल वितर, अल्लाह ने एक और नमाज का इजाफा कर दिया, वो वितर है। आज बहुत से स्कॉलर कह रहे हैं वितर कुछ भी नहीं है, आम नवाफिल की तरह, बिल्कुल गलत कह रहे हैं। इमाम अहमद बिन हंबल से मनकूल है कि जो वितर नहीं पढ़ता उसकी गवाही भी कबूल नहीं है। तो किसी ने वाजिब कहा है, किसी ने सुन्नत मौकदा कहा है, लेकिन जिन उलमा ने सुन्नत मौकदा कहा है वो भी वाजिब के करीब करीब, इसलिए वितर छोड़ना जायज नहीं है।
अस्सलामु अलैकुम रहमतुल्लाहि व
बरकातुहू।
मुफ्ती साहब, मेरा ताल्लुक इमाम शाफी मसलक से है
जी।
मैं अक्सर एनाफ के पीछे ही नमाज पढ़ता हूँ अल्हम्दुलिल्लाह। तो मुझे जो तंकीद है वो ताकीद है वो सूरह फातिहा की है, और एनाफ के नजदीक मुझे वो सूरह फातिहा इमाम वो गैप नहीं देते। क्या मैं साथ साथ उनके पढ़कर गुजारा करूँ या खामोश?
देखें, एक फिका को प्रॉपर फॉलो करें ना, अगर आप
प्रॉपर कर रहा हूँ
शाफी फिका को प्रॉपर फॉलो कर रहे हैं तो फिर उनके नजदीक फातिहा इमाम के पीछे लाजिम है।
लेकिन मुझे एनाफ उलमा नसीब होते हैं इमाम, तो जाहिर सी बात है मैं एनाफ के पीछे
नमाज तो अनाफ या शाफी किसी के पीछे भी पढ़े, वो तो हम भी शाफियों के पीछे भी पढ़ रहे होते हैं, वो तो सबके पीछे हो जाती है नमाज। तो बस फिर प्रॉपर उसी तरीके से पढ़े ना,
मैं सूरह फातिहा पढ़ूं। ठीक, जज़ाकअल्लाह।
बस उनकी उनके इमाम शाफी के नजदीक फिर जिस तरह भी हो पढ़ी जाएगी, बेहतर ये वक्फे में पढ़े। वलज़्ज़ालीन इमाम ने आमीन कहा ना, लेकिन वो इतना लंबा वक्फा इमाम देता नहीं है ना, शुरू में पढ़ लें जब सूरह फातिहा शुरू न की हो। जी हाँ बेटा, माइक ले लो, इतनी गर्मी में काले कपड़े पहने हुए आपने।
अस्सलाम वालेकुम।
वालेकुम अस्सलाम।
तो मेरा सवाल है कि आप स्टूडेंट्स को निकाह के हवाले से क्या तरगीब देंगे?
स्टूडेंट्स को निकाह के हवाले से ये तरगीब दूंगा कि करके बता दें हो गई है, जिसने जो उखाड़ना है उखाड़ ले। यही तरगीब मैं हर एक को यही दे रहा हूँ, स्टूडेंट्स के लिए अलग से पैकेज नहीं है। अलबत्ता मसला ये है कि स्टूडेंट्स को रिश्ता देगा कौन? शादी आपके करने से थोड़ी होती है, सामने वाली पार्टी राजी भी तो हो ना। जब आप रिश्ता लेने के लिए जाओगे, लड़की वाले बोलेंगे बेटा करते क्या हो, आप बोलेंगे पढ़ते हूँ, तो कहेंगे खिलाओगे कहाँ से? बोला मैं पढ़ता हूँ। घर कहाँ से दोगे? पढ़ता हूँ। गैस बिजली का बिल कैसे दोगे? मैं पढ़ रहा हूँ। बोलेंगे पतली गली से निकलो। तो रिश्ता मिलता नहीं है स्टूडेंट को, लेकिन अगर किसी को मिल रहा हो तो फिर कर ले। समझ में नहीं आ रही बात? बस लड़की वाले कहते हैं कोई बात नहीं, अभी पढ़ रहे हो, खर्चा हम उठा लेंगे, घर दामाद बन जाओ। तो उसमें फिर आपका क्या स्टाइल होना चाहिए? एक आदमी को ऑफर आई घर दामाद बनने की ना, उसने कहा ये बेगैरती कबूल है। जब उसने देखा ना इसके फायदे बहुत हैं, शुरू में तो एकदम लगा यार ये तो बड़ी बेगैरती है, घर दामाद बन के रहूं, लेकिन देखो फायदे इतने हैं कि बीवी भी मिल रही है, खर्चा भी, घर भी उनका। तो एकदम अभी मेरा पूरा बयान हुआ ना, जल्दबाजी में फैसला नहीं करना चाहिए। तो उसने जो बेगैरती का लफ्ज़ बोला वो जल्दबाजी में बोला, जब उसके बेनिफिट्स देखे तो फौरन यू टर्न लिया, बोला बेगैरती कबूल है। तो बाज दफा ऐसे होता है लड़की वाले खुद ही कह रहे होते हैं बेटा घर दामाद बन जाओ, हम खर्चा उठा लेंगे। तो सुभान अल्लाह, अच्छी बात है, जब वो खुश हैं लड़का मियां बीवी राजी, तो क्या करेगा काजी। बाज दफा अब्बा इतने नेक होते हैं, अपनी जिम्मेदारी पे कर देते हैं, कोई बात नहीं जी हमारा बेटा अभी पढ़ रहा है, तो बेटा जब भी कोई बात करे बोला अब्बा खर्चा उठाएगा। तो बाज लोग दे देते हैं कि चलो जी अब्बा जिम्मेदार हैं, कोई बात नहीं। पठानों में तो ऐसा बहुत होता है, क्वेटा पेशावर में भी लड़के 15-15 साल के होते हैं, उनकी बाप शादियां कर देता है अपनी जिम्मेदारी पे, और फिर बच्चे बुराइयों से बचते भी हैं, घर में बाप को जवानी में दादा बन जाता है, समझ रहे हो, जवानी में नाना बनता है दादा बनता है। फिर मैंने देखा है वहां का कल्चर, तवक्कुल करता है अल्लाह पे, बच्चे भी बुराइयों से बच जाते हैं, बाप के कारोबार में हाथ बटाते हैं, वो कहते हैं हमारे बाप का एहसान है कि अपने खर्चे पे हमारी शादी कर दी। बहू भी ससुर की खिदमत करती है, उसको पता है हमारा ससुर खाली बातों का बाप नहीं है, बल्कि वो खिलाता पिलाता भी है, खर्चा हमारा ससुर उठा रहा है, तो वो ससुर को बाप का मकाम भी देती है। फिर बड़ा खानदान होता है, फिर वो 50 50 साल में माशाल्लाह पोते बहुएं दामाद और फिर जो बच्चे पैदा हो रहे हैं स्पीड के साथ, वो बाप का दस्ते बाजू भी बनते हैं कारोबार में। तभी तो हम कहते हैं ये काम कारोबारी लोगों का है, मुलाजिम पेशा लोग एक शादी भी नहीं अफोर्ड कर पाते। कारोबार करोगे तो जल्दी शादियां भी करोगे, धड़ाधड़ बच्चे भी पैदा होंगे, बच्चे बड़े होते ही कारोबार में आपके पार्टनर भी बनते चले जाएंगे, बिजनेस फैल। तो मैं जापान में जो मेरे जिन्होंने मुझे बुलाया ना, वो एक जगह मुझे लेकर गए, बाजोड़ के पठान थे वो, उन्होंने बताया कि बाजोड़ में वहां जापान में इंतहाई महंगी लोकेशन, जैसे समझ लो जापान का बहरिया टाउन समझ लो आप। उन्होंने मेरी दावत की, बाजोड़ के पठान थे वो, जब दावत की मैं गया हूं माशाल्लाह स्टाइल, इतनी लग्जरी जगह पे उन्होंने बंगला बनाया हुआ है। उन्होंने मुझे कहा कि हमारे बच्चों में, हमारे खानदान में 100 अफराद हैं जो हमने यहां शिफ्ट कर दिए हैं कारोबार करते करते, और 100 में उन्होंने कहा अल्हम्दुलिल्लाह एक भी स्कूल पढ़ा हुआ नहीं है, एक ने छठी तक पढ़ा था उसको भी निकाल दिया हमने। गलत नहीं है, स्कूल भी पढ़ना चाहिए, लेकिन मैं उनकी बात कर रहा हूं। सबको बिजनेस में लगाया है, 100 अफराद सेटल हो गए वहां पे। तो जब ये 100 की 4-4 शादियां होंगी और 4-400 बच्चे, फिर उन 4-400 की 4-4 शादियां और 4-400 बच्चे और बिजनेस भी, तो जापानी तो तेल बेच रहे होंगे थोड़े दिनों में जापान में, पकौड़ों का बिजनेस जापानी कर रहे होंगे, गाड़ियों के बिजनेस पाकिस्तानी कर रहे हो। और मैंने वहां पठानों में देखा जापानी सूट टाई में आएगा और वो हमारे पठान भाई के पास जॉब कर रहा है वहां बैठ के। नहीं आई मेरा खाने बात, एक पैंचा यहां जिसके पास जॉब कर रहा है ना, उस जो जॉब करने वाला जापानी सूट टाई स्टाइल, वो जो जैपनीज का होता है ब्रीफ केस हाथ में ठक 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 जा रहा है, ऐसा लग रहा है कि दोबारा से इनका हमला करने का दूसरी जंग अजीम का प्रोग्राम बन गया है। भूल गए कि एटम बम क्या होता है। स्टाइल से जा कहां रहा है, जिसके पास आया वो मेरे मेजबान थे, उनकी शलवार आधी यहां तक और आधी नीचे, स्टाइल वही पिशावर वाला, वो बाजोड़ वाला स्टाइल। मैंने कहा शायद आप इसके पास जॉब कर रहे हैं, उसने कहा नहीं भाई ये मेरे पास जॉब कर रहा है। कमाल है, मैं कहते हैं क्योंकि मुझे लिखना पढ़ना नहीं है। अभी एक ताजिर मिले मुझे, करोड़पति ताजिर जिनकी फैक्ट्रियां चल रही हैं, तो कोई बिजनेस था उनका, मुआहदा था, वो मुझे उन्होंने गवाह बनाया, मैंने वो सारा लिखा, तो कोई शरी मसला था ना, तो मैंने जब एग्रीमेंट पूरा लिखा मैंने कहा आप इस पे साइन करें, कह रहे हैं यार मैं साइन करना कहां आता है मुफ्ती साहब मुझे। मैंने कहा तुम इतने, तुम्हारी फैक्ट्रियां मैं देख के आया हूं और तुम्हें साइन करना नहीं आता। कह रहे नहीं मुझे साइन करना नहीं आता। मैंने कहा अच्छा ये एग्रीमेंट पढ़ो। कह रहे पढ़ना आता होता तो मैं साइन नहीं कर देता। मैंने कहा शायद मैं सो रहा हूं मेरी आंख खुलेगी, ये क्या हो रहा है, ये क्या हो रहा है, ये देखा है वो नहीं आजाद जमील ने कहा था ये हम कहां जा रहे हैं, वो ड्रामा किया था ना उसने, हम कहां जा रहे हैं। तो अल्लाह ने बरकत किस में रखी है बोलो, कारोबार में। हमारे एक दोस्त थे ये आरिफ साहब जो मेरे क्लास फेलो है ना, ये पढ़े लिखे हैं माशाल्लाह, इसलिए गरीब आदमी है। इसलिए क्या है गरीब आदमी। तो इनको जॉब मिली थी जब इन्होंने मैट्रिक किया है। जॉब क्या मिली थी पता है, एक सेठ था हमारे महल्ले में, वो भी बाजोड़ के या कहीं के वजीरिस्तान के पठान थे, अभी भी मेरी दोस्ती है उनसे। उन्होंने जॉब पे इनको रखा था अच्छी खासी तनख्वाह में। काम पता है क्या था, मेरी तरफ से साइन कर दिया करो क्योंकि मुझे साइन करना नहीं आता और ये भी नहीं पता होता कहां करना है। नहीं आई मेरा ख्याल बात। और उस बंदे का मैंने कहा भाई इतना करोड़ों का बिजनेस कैसे कर रहा है, जब इसको साइन तो दूर की बात, ये भी नहीं पता था कि करना किधर है। तो इसलिए इतना भी बेवकूफ होना अच्छा नहीं है। पढ़ लो लिख लो अच्छी बात है, लेकिन बरकत अल्लाह ने किसमें रखी है, कारोबार में। तो जापान फतह हो गया भाई, तो कारोबारी आदमी। एक बस वाक्य सुना के बात खत्म करता हूं। मैं अक्सर ये वाक्य मैंने बयान में बताया, ये 2005 या 6 की बात है। मेरा शागिर्द ना चमन में, चमन में भी तलबा आते हैं ना हमारे पास जामियत रशीद में, पूरे मुल्क से, अब तो बैरून मुल्क से भी आने लगे हैं। तो हमें कल्चर का बहुत पता होता है कि किस इलाके का क्या कल्चर है, क्योंकि हर तरह के शागिर्द हमें मिलते हैं, उस्ताद भी और शागिर्द भी। तो मेरी क्लास के साथ ही एक और क्लास थी, वो भी मेरा शागिर्द था। तो मैंने वैसे 4-4 शादियों पर बात करता रहता हूं। मैंने कहा यार कोई ऐसा है यहां जिसके अब्बा ने 2 या 3 शादियां की हो? तो उन्होंने बताया उस्ताद जी क्लास के साथ वाली क्लास में एक लड़का है जिसके अब्बा की 3 शादियां हैं और 24 बच्चे हैं। तो मैंने कहा यार वो तो रिस्क की कमी की वजह से इतना सा रह गया होगा वो बच्चा,
क्योंकि फैमिली प्लानिंग वाले तो यही कहते हैं ना। मैंने कहा बुला के लाओ, वो पला पलाया पूरा लाल टमाटर माशाल्लाह। मैंने कहा तुम कौन से नंबर पे, उसने पता नहीं क्या बताया 18वें नंबर पे। तो मैंने कहा तुम्हारे अब्बा की आमदन क्या है यार, 3 बीवियां और 24 बच्चे पालना इस महंगाई के दौर में आसान है, करते क्या है। उसने कहा हमारे अब्बा का एक छोटा सा खोखा था चमन में, छोटा सा बिजनेस था, समझ रहे हो। तो बच्चे पैदा होते गए, जो लड़कियां थी वो घर में, जो लड़के थे वो बचपन ही से अब्बा के बिजनेस में अब्बा के पार्टनर बोलो बनते चले। 6-7 साल के वे दुकान पे बिठा दिया, चल भाई अब तू ये उसको पहना जाके, तू इसको पहना जाके। बचपन से ही उन्होंने पहनाना सीख लिया, कारोबार में पहनाना ही तो होता है। तो कह रहे बच्चे बड़े होते, उसने कहा ये 24 बच्चे एक उम्र के थोड़ी हैं, जो 24वां जो पहले नंबर वाला है वो तो बड़ा हो गया ना, वो तो 30-35 साल का हो गया, वो तो बड़ा हो गया ना। तो कह रहे जो जो बड़ा होता गया 7-8 साल का अब्बा अपने साथ लाते रहे, और अब हमारा बिजनेस दुबई में है और करोड़ों रुपए में हम खेल रहे हैं, तो इसलिए अब्बा ने 3 बच्चे दीन की खिदमत के लिए वक्फ किए इन 24 में से। एक को तबलीग में भेज दिया है, एक को मदरसे में मुझे डाल दिया है कि तू आलिम मुफ्ती बनेगा, तेरा सारा खर्चा हम उठाएंगे, और एक और भी था वो पता नहीं तबलीग में था या कहां उसको भेजा, वल्लाहु आलम। खैर तो कहा भाई, और अब मेरे बड़े भाई ने भी मुझे गिफ्ट दिया है, ये इतना महंगा मोबाइल लेके बैठा हुआ था। अच्छा फिर मेरी 5-6 साल के बाद मुलाकात हुई, मैंने कहीं बयान में कहा, मैंने कहा ये 24 भाई है, उसने कहा 30 हो गए, अब 24 की रिपोर्ट गलत, समझ रहे हो कि नहीं समझ रहे। फिर मुलाकात हुई तो 32 की रिपोर्ट थी, कितने और 4 बीवियां थी, एक और शादी हो गई। लेकिन फिर मैं उनके घर गया, मैंने कहा यार मुझे यकीन नहीं आ रहा। मैं जब उनके घर गया तो इतनी दौलत की रेल पेल, वजह क्या है, 32 में ना अल्लाह का भी निजाम देखो, 16 लड़के 16 लड़कियां, वो 16 के 16 लड़कों में 2-3 दीन के लिए वक्फ किए हुए, बाकी सारे क्या कर रहे हैं, बिजनेस संभाले, और सबकी शादियां कर दी अब्बा ने बड़े होते ही, सब बिजनेस, सारा एक फैमिली बिजनेस जो होता है वो तो फिर बहुत तेजी से, आप तीसरे को मुलाजिम रखोगे ना कमबख्त वो खुद ज्यादा खाएगा, तुम्हारे लिए कोई भी काम नहीं करेगा। बाप के कारोबार के साथ लोग मुखलिस होते हैं यार, हमें हमारे ही विरासत में मिलेगा ये, वो अपना समझ के चलाते हैं उसको। तो इतनी मैंने, फिर मैंने उनके घर में राशन देखा ट्रालियों में आ रहा था, ट्राली आ रही है, भागती भी क्या, चने की दाल है, आज दाल पकेगी। अबे ये दाल पकेगी क्या, डुबकियां लगाओगे क्या इसमें। फिर उसने बोला हमारे अब्बा जो है ना शाम को बैठते हैं पगड़ी पहन के, इतनी बड़ी चारों माएं बैठती हैं, दस्तरखान जब लगता है सारे बेटे बेटियां पोते नवासे, कह रहे हमने अब्बा को बिठा दिया कि अब्बा अब आपने बिजनेस नहीं करना, हम संभालेंगे, लेकिन अब्बा बैठता नहीं है, वो कहता है नहीं मैं भी करूंगा कारोबार, वो भी कर रहे हैं अब शायद छोड़ दिया बुढ़ापे में। तो ये रौनकें, ये बहारें, बिजनेस और वक्त पे शादी, ये इन चीजों के नतीजे। और जापानी ने क्या किया, शादियां करना छोड़ दी, अकेला बुड्ढा होगा बेचारा, वो कारोबार भी करेगा तो खुद ही सारा कर रहा है बैठे, क्या कर लेगा। और फिर तन्हाई का क्या हल है, करोड़पति होके भी घर में ना जापानी दीवारों को देखते रहते हैं, बंदे बुला रहे हैं किराए पर तन्हाई दूर करने के लिए। तो मैंने वहां ये जो पठान फैमिलियां थी इनका कल्चर भी देखा और जापानियों का भी देखा, खुदा की कसम ये जो हमारे मुसलमान थे बाजोड़ क्वेटा के, ये जापानीज से करोड़ा गुना ज्यादा खुश हैं, और उन्हीं के मुल्क में जापानी मातहत होने वाले हैं थोड़े दिनों में। ग्रोथ रेशो सारा किसके हाथ में जा रहा है, मुसलमानों के। मैंने 20 साल पहले बयान किया था कि जापान में मुसलमानों का ग्रोथ रेशो बढ़ रहा है, और खासतौर पर ये जो पश्तून बेल्ट के लोग हैं इनका ग्रोथ रेशो बढ़ रहा है। और मैं पेशगोई सुना रहा हूं कि कल जापान में चपली कबाब के होटल खुलेंगे, कल जापान में निस्वार बिक रही होगी दबा के, उस वक्त ये तस्वूर नहीं था। मैं जब गया वहां चपली कबाब के होटल खुल चुके हैं, क्योंकि जिस कौम की का ग्रोथ रेशो बढ़ता है कल्चर भी फिर उसी का होता है। हो सकता है थोड़े दिनों में वजीर आजम बने जापान का चिंग चौंग अचकजई समझ रहे, क्योंकि बहुत से पश्तूनों ने वहां जाके जापानीज लड़कियों से शादी भी की हुई है। जापानी तो कम बहुत गर्लफ्रेंड बनाता है, शादी करता नहीं है। अब ये जो हमारे पश्तून भाई जाते हैं
चार शादियां भी हैं इस्लाम में, इसका भी कितना फायदा हो रहा है। एक बीवी यहां है, एक जापानी से शादी की, बच्चे जो पैदा हुए आधे पठान है आधी आधे जापानी है, तो यही नतीजा निकलेगा कि चिंग चौंग अचकजई, अचकजई अब्बा से ले लिया, चिंग चौंग कहां से ले लिया, अम्मा से ले लिया। कल्चर स्पीड से, और 20-30 साल में आप देखना जापान का नक्शा बदल चुका होगा, काफी हद तक बदल गया है। वहां तिजारत में लोग, पंजाब के लोग भी मैंने बहुत देखे वहां पे, लेकिन सबसे ज्यादा मुझे पश्तून नजर आए, पंजाब के लोग भी बहुत हैं। तो बिजनेस और ग्रोथ रेशो, समझते हो, जिस जो कौम इस पे काबू पालेगी ना, मुस्तकबिल किसका है, उसी का है। समझता है कि नहीं समझता है, अल्लाह ताला समझने के मिल की तौफीक अता फरमाए। अब ऐसा ना अच्छी भली कोई जॉब छोड़ के पता चला बिजनेस भी ना हो, तो पहले किसी मशवरे वाले से मशवरा ले लेना।